أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ہم پڑھ رہے ہیں واقعہ موسیٰ علیہ السلام کا, اور اس کے اندر ابھی تک ہم پہنچے ہیں اس بات کے اوپر کہ کس کس طرح اللہ تعالیٰ نے ان کو آسانیاں دی, نعمتیں دی, اور کس کس طرح ان کے اوپر من و سلویٰ اور بادلوں کا سایہ رہا. اور میدان تی لکھ لیتا یا, اور جو ایک چھوٹی سی ہاکی والی ہا ہوتی ہے وہ, میدان تیہ میں ان کو یہ ساری فیسلٹیز ملتی رہی. اب یہاں سے آج دیکھتے ہیں آگے سورۃ الاعراف آیت نمبر 161-181. اور جب کہا گیا ان سے اسکنوا ہذہ القریۃ, سکونت اختیار کرو اس بستی میں, وکلوا منہا حیث شئتم, اور کھاؤ اس میں سے, حیث شئتم جہاں سے چاہو تم. یہ کون سی بستی کا ذکر ہو رہا ہے؟ آپ کو پہلے بتایا تھا کہ ان کو فلسطین سے چونکہ یہ مائگریٹ کر کے گئے تھے مصر, تو واپس ان کو جب یہاں پہ کہا جا رہا ہے مصر سے آ گئے ہیں, فرعون ڈوب چکا ہے اور میدان تیہ میں انہوں نے اتنا وہ کتاب والا سارا معاملہ ہوا, وہ جو ساری باتیں ہم نے پہلے پڑھی تھیں, موسیٰ علیہ السلام گئے طور پہ ان کے لیے کتاب لے کر آئے, سب ہوا. موسیٰ علیہ السلام ان کو لے کر گئے تھے کہ یہ فلسطین کو کانکر کرو, اس کو فتح کرو, اپنے علاقے میں جاؤ. تو انہوں نے کہا تھا آگے سے, ہم پہلے پڑھ چکے ہیں یہ کہ ہم نہیں جائیں گے, موسیٰ جاؤ تم اور تمہارا رب جا کے لڑو. تو اللہ تعالیٰ نے ان کو پھر یہ سزا دی کہ اسی میدان تیہ میں گھومتے رہے 40 سال تک, 40 ایئرس تک, وہ جہاں سے صبح کو چلتے تھے شام کو وہیں پہنچ جاتے, وہیں پہ گھوم گھوم کے ان کی نسلیں ختم ہو گئی, موسیٰ علیہ السلام فوت ہو گئے, اور پھر یوشع بن نون ان کی لیڈرشپ کے انڈر انہوں نے پھر اس جگہ کو کانکر کیا تھا فلسطین کو. تو اللہ تعالیٰ نے ان سے فرمایا کہ جاؤ اس بستی کے اندر اور تم کھاؤ پیو اس میں سے جہاں سے جاؤ, وَقُولُوا حِطَّةً, اور تم کہو کہ اللہ ہمیں بخش دے, وَادْخُلُوا الْبَابَ سُجَّدًا, اور سجدہ کرتے ہوئے اس کے دروازے, کیونکہ پہلے دروازے ہوتے تھے نا, گیٹس ہوتے, بڑے بڑے دروازے ہوتے تھے قلعہ نما جو شہروں کے ہوتے تھے, تم جب شہر کے دروازے میں سے داخل ہونا تو سجدہ کرتے ہوئے. اب سجدہ کرتے ہوئے تو انسان چل نہیں سکتا تھا نا, مطلب کیا کہ جھکے ہوئے عاجزی کے ساتھ داخل ہونا, نغفر لکم خطیئاتکم, تو ہم بخش دیں گے تمہاری خطاؤں کو جو تم نے پہلے کی نہیں ہے, اللہ تعالیٰ ان کو معاف فرما دے گا. لیکن انہوں نے کیا کیا, آگے بات آتی ہے, سنزید المحسنین, آن قریب ہم زیادہ دیں گے احسان کرنے والوں کو. جو تم میں سے ایسا محسن کون ہوتا ہے, جو حق سے بڑھ کے دوسرے کو دے, دوسرے کا حق نہیں بھی ہے. ہم تو کسی ساتھ نیکی کیسے کرتے ہیں, کب کرتے ہیں نیکی آپ کسی ساتھ, جب اس نے بھی آپ کے ساتھ کی ہو. دیکھیں جی, اس نے میری ہیلپ کی تھی, اب مجھے بھی اس کی ہیلپ کرنی ہے, اس نے مجھے بلایا تھا, اب میں نے بھی اس کو بلانا ہے, اس نے میرے ساتھ اچھائی کی تھی, میں نے بھی اس کے ساتھ اچھائی کرنی ہے. تو یہ محسن نہیں ہوتا, محسن یہ ہوتا کہ کسی نے آپ کے ساتھ کیا نہیں کیا, اس سے آپ اوپر بلند اٹھ کے کسی کے ساتھ بھلائی کرتے, کسی نے آپ کے ساتھ برا کیا اچھا کیا, ارسپیکٹو, آپ کو اس چیز کی پرواہ نہیں ہے کہ اس نے میرے ساتھ کیا کیا, آپ جواب میں نہیں کرتے, آپ دوسرے نے جو بھی کیا آپ اس کے ساتھ نیکی کرتے ہیں, وہ ہوتا ہے محسن. اسی لیے محسنین کا بہت بڑا درجہ ہے, اللہ تعالیٰ محبت کرتا ہے محسنین سے, اللہ تعالیٰ زیادہ دے گا محسنین کو, یہ سب محسنین کے لیے, یہ ہائر اسٹیٹ آف اسلام ہے محسن کا درجہ, بیسٹ لیول, ہائیسٹ لیول سمجھ لیں, باقی سارے لیول اس کے نیچے ہیں. اور محسن بننے کے لیے انسان کو بہت ایفرٹ کرنے پڑتے, ہر کوئی محسن نہیں بن سکتا, کیونکہ ہر ایک کے اندر اتنا حوصلہ نہیں ہوتا, اتنا بڑا دل نہیں ہوتا کہ وہ حق سے زیادہ کسی کو دے دے, کسی کا حق نہیں بھی تھا تب بھی اس کو دے دے, نیکی کرے دوسرے کے ساتھ اور یہ نہ سوچے کہ اس نے میرے ساتھ کیا کیا, وہ پھر محسن بنتا ہے. تو اللہ تعالیٰ فرماتے ہیں ٹھیک ہے تم یہاں سے داخل ہوا, دیکھیے ان کو نہیں فکر ہے اپنے گناہ بخشوانے کی, اللہ تعالیٰ فرما رہے ہیں تم یہاں پہ حصہ تم کر کے داخل ہونا آج ہی کے ساتھ, یہ نہیں کہ اچھا اب ہم آ گئے ہم نے اس جگہ کو پتہ کر لیا. دیکھیں جب کوئی کسی بستی کو پتہ کرتا ہے تو فاتحین کیسے داخل ہوتے ہیں وہاں پہ, اللہ اکبر. ہم تو کوئی بارات ہوئی لے کر کہتے ہیں نا, تو ایسے کرتے ہیں جیسے کوئی بہت بڑا علاقہ فتح کر لیا, یا کوئی لڑکی کو فتح کر کے لا رہے ہیں, کس طرح سے اکڑ اور کس طرح سے لڑکے والوں کی وہ ہوتی ہے, دھوم دھڑاک سے جاتے ہیں. اللہ تعالیٰ فرماتے ہیں نہیں, آج ہی چاہے تم فاتح بن کے جاؤ لیکن آج ہی. آپ صلی اللہ علیہ وسلم نے فتح مکہ کیا تھا, تو اتنی عاجزی تھی کہ اونٹنی کے اوپر سوار تھے اور داڑھی مبارک جو تھی اونٹنی کے کجاوے سے لگ رہی تھی, اتنے جھکے ہوئے تھے. تو اللہ تعالیٰ نے فرمایا ساتھ تم جھکے ہوئے جانا اور ساتھ تم کہتے جانا کہ اللہ ہماری خطاؤں کو معاف کر دے, تو اللہ تمہیں معاف بھی کر دے گا. اور دیکھو جو محسن ہوں گے نا تم میں سے ان کو اس سے بھی زیادہ دے گا. تو ہمیں بھی محسن بننا ہے تاکہ ہمیں بھی زیادہ ملے. اگر کوئی چاہتا ہے نا مجھے زیادہ ملے اللہ کی طرف سے تو پھر محسن بن. ہم یہی طریقہ ہے. کئی لوگ دیکھیں جب ان کو کوئی نیکی کا موقع آتا ہے نا تو وہ نظر چرا لیتے ہیں, کہتے ہیں ہماری طرف نظر ہی, ہم کسی کو نظر ہی نہ آئے, اگر نظر آ گئے تو ہمیں کام کیا دیں گے. اور کئی سوچتے ہیں نہیں ہم نے کیا کسی کے ساتھ نیکی کرنی, اس نے تو کی ہی نہیں میرے ساتھ. اللہ کے آپ صلی اللہ علیہ وسلم نے فرمایا جو کسی بندے کی حاجت پوری کرتا ہے اللہ اس کی حاجت پوری کرتا ہے. جب تک تم اپنے مسلمان بھائی کی مدد کرتے رہو گے اللہ تمہاری مدد میں رہے گا. لیکن ہم کتنے تھڑبیلے ہوتے ہیں, ہم کتنی چھوٹا دل رکھتے ہیں, صرف یہ دیکھتے ہیں کہ اس نے میرے ساتھ کیا کیا پھر اس کے مطابق. تو اللہ تعالیٰ زیادہ دیتا ہے احسان کرنے والوں کو, کیونکہ وہ زیادہ دیتا ہے نا لوگوں کو. جس کا حق نہیں بھی ہوتا اس کو بھی وہ دیتا ہے. فبدل الذين ظلموا منهم قولا غير الذي قيل لهم, تو بدل دیا ان لوگوں نے جنہوں نے ظلم کیا ان سے قولا, بات کو سوائے اس کے جو ان کو کہی گئی تھی. ان کو کیا کہا گیا تھا, قول کیا تھی بات جو ان کو کہی گئی تھی, حتا تم کہو. تو غیر الذي قيل لهم, اس کے سوا جو کہی گئی تھی ان کو, اس کے سوا کیا کہنا شروع کر دیا, حتا تم, حتا تم, بیچ میں نون ڈال دیا. اس کا مطلب کیا, گندم گندم کرتے ہوئے چلے گئے. یعنی ایک اللہ کے احکامات کا بھی مذاق اڑانا, بھائی مغفرہ تو تمہیں چاہیے اور تم اسی کو بدل کے اور ہنتا تم کر رہے ہو. فارسلنا علیہم رجزاً من السماء, تو بس بھیجا ہم نے ان پر عذاب آسمان سے. کہا جاتا ہے کہ ان کے اوپر طاعون پلیگ پھیل گیا تھا, دماغ کانو یظلمون, اس وجہ سے کہ وہ ظلم کرتے. آگے آپ قصہ آ رہا ہے اصحاب سبت کا. اس قصے کو بہت مختصر ہم نے سورۃ البقرہ میں دیکھا تھا, یہاں پہ اسی قصے کی ڈیٹیل آ رہی ہے. اور یہ بہت زبردست ہے قصہ ان لوگوں کے لیے جو فتنوں کے دور میں رہتے ہیں, اور وہ آج ہم رہتے ہیں, ہے نا, جن کی طرف ہر طرف برائیوں کا طوفان ہو. تو وہ اس برائیوں کے طوفان میں کیا کریں, انہوں کیا کرنا چاہیے, کس طرح وہ بچا سکتے ہیں اپنے آپ کو, اور کیسے وہ اللہ کے ہاں سے رخ ہو سکتے ہیں. تو یہاں پہ ایک بستی کا قصہ آ رہا ہے. کیا ہوا تھا, وس الحم انل کریے, اور سوال کریں ان سے بستی کے بارے میں, کس کو کہا جا رہا ہے. نبی کریم صلی اللہ علیہ وسلم کو وہ فرمایا جا رہا ہے کہ آپ ان سے, کن سے, یہود سے سوال کریں اس بستی کے بارے میں, اللہ کی کانت حاضر البحر, حاضرۃ البحر, جو کنارے پر تھی بحر کے, سمندر کے کنارے پر تھی. یہ داؤد علیہ السلام کے زمانے میں ایک بستی تھی, جو یعنی یہ انہیں کی بنی اسرائیل کی تھی. مطلب سمجھ گئے ہوں گے آپ, ظاہر داؤد علیہ السلام کے زمانے یہ لوگ تھے جو کہ ان کا ایک سمندر گروہ تھا, جو مچھیرے تھے, فشرمین تھے, اور سمندر کے کنارے رہا کرتے تھے. اذ یعدون فی السبت, جب وہ زیادتی کرتے تھے سبت کے بارے میں, اذ تأتیہم حیتانہم, جب آتی تھی ان کے پاس ان کی مچھلیاں, یوم سبتہم شرعا, ہفتے کے دن ظاہر ہو کر. کیا زیادتی تھی ان کی ہفتے کے دن کے بارے میں, کہ یہ کہے گئے تھے کہ آپ نے ہفتے کے دن شکار نہیں کرنا. جیسے ہمیں جمعے کے ٹائم پہ کہا گیا نا کہ آپ بزنس نہیں کر سکتے جس ٹائم پہ جمعے کا ٹائم ہوتا ہے, اس طرح ان کو پورا سیٹرڈے کا دن ان کو کہا گیا تھا آپ کی عبادت کا دن ہے, آپ نے اس میں کوئی بھی یعنی کسی قسم کی بھی شکار وغیرہ نہیں کرنا. اچھا اب کیا ہوا, جس دن سیٹرڈے ہوتا تھا اس دن مچھلیاں اتنی زیادہ اوپر آتی تھی, شرعا, ظاہر ہو کر, ایسی جیسے سمندر میں اس میں سیدھی کھڑی ہو جاتی تھی, سر نکال لیتی تھی. اب یہ سوچیں کہ ایک لوگ ہیں جن کا پروفیشن ہی یہ ہے ان کو پکڑنا مچھلیوں کو, یہ ان کی یعنی جاب ہے, ان کا بزنس ہے. اب اس کے اندر کتنا بڑا ایک ان کو کے سامنے ایک یعنی لالچ کی بھی بات آ جاتی ہے, لیکن ان کے سامنے ایک انسینٹیو کتنا بڑا ہو کہ اگر اس وقت اس کو پکڑ سکتے ہیں, ہم پکڑ لیں اس کو تو کتنا ہمیں فائدہ ہو. وَيَوْمَ لَا يَثْبِتُونَ لَا تَأْتِيهِمْ, اور جس دن हफ्ता नहीं होता था, नहीं आती थी उनके पास, उस तरह से सर निकाल निकाल के नहीं देखती थी, डीप वाटर में चली जाती थी। तो आप कितना बड़ा इम्तिहान था, कितना बड़ा इम्तिहान कि हमें रोका गया इस दिन, इसी दिन नहीं करना और इसी दिन मछलियां ऊपर ऊपर आ रही, क्यों ये ऐसे होता था? ये इम्तिहान था उनके इम्तिहान के लिए। कजाली का इसी तरह नबलू हम आजमाइश में डाल रहे थे उनको, वो समझ नहीं रहे थे कि हम तो उनको आजमा रहे हैं। बीमा कहनू या तो खून, इस वजह से कि वो नाफरमानी करते थे, वो पता ही नाफरमान कौन है, बस्ती के बहुत सारे लोग नाफरमान थे। तो अल्लाह ताला ने उनको ऐसे आजमाया कि देखते हैं कि क्या करते हैं आप। अल्लाह अकबर। और ये कोई ऐसी छोटी सी कोई बस्ती नहीं थी, बड़ी यानी जानी पहचानी मशहूर बस्ती थी। और ये वाकया भी बाद तक बहुत मशहूर रहा, कहा जाता है ईला की बस्ती थी, कई जगह ईलात की बस्ती थी। और अब इसराइल में एक स्टेट भी है उनकी, जिसका उन्होंने यही नाम रखा, अल्लाह अकबर। वहां पे एक हार्बर था, वहां पे ये मतलब इसके किनारे पे ये लोग रहते थे। अल्लाह ताला ने इनको देखो कैसे आजमाया कि मछलियां उसी दिन आ रही हैं। तो अब क्या हुआ? अच्छा पहले पढ़ लेते हैं पूरा, फिर उसके बाद फिर उस पर बात करते हैं। इज कालत उम्मत मिनहुम लिमा तअदूना कौमन अल्लाह मुहलिकुहुम औ मुअद्दिबुहुम अदाबन शदीदा। जब कहा एक उम्मत ने, एक ग्रोह ने उनमें से, लिमा तअदूना कौम, तुम क्यों बात करते हो कौम को? अल्लाह मुहलिकुहुम, अल्लाह जिसको हलाक करने वाला है, औ मुअद्दिबुहुम या उनको अजाब देने वाला है, अजाबन शदीदा अजाब शदीद। ये क्या हुआ? असल में जब उन लोगों ने मछलियां पकड़नी शुरू की तो बाज लोग ऐसे थे इनमें जो अच्छे भी थे, एक तो नाफरमान ग्रोह था ना, वो तो उन्होंने क्या किया कि मछलियां वैसे नहीं पकड़ी के साफ जाके मछली पकड़ने शुरू कर दी, बल्कि उन्होंने गड़े बना दिए, होल्स बना दिए समुन्द्र के करीब और नालियां सी बना दी। अब वो नालियों से पानी आता था और उन गड़ों में मछलियां गिर जाती थी, वापिस तो नहीं जा सकती। अब सैटरडे को ये सब हो गया तो संडे को जाके उसको उनको पकड़ लिया, हीला करके ना, बहाने से। यानी काम तो सैटरडे को ही हुआ ना, जब आपको कहा गया कि सैटरडे को कुछ भी नहीं करना, आपने सिर्फ इबादत करनी। उनसे कहा गया था कि आपने यानी कोई ना कोई खेती बाड़ी कर सकते थे, ना कुछ भी नहीं कर सकते, कोई कारोबार नहीं, कोई शिकार नहीं, सब प्रोहिबिटेड था। और घर में इवन अगर कोई लॉन्डी गुलाम होते तो उनसे भी नहीं खिदमत ले सकते थे, ना घर में आग जलाई जाती थी। तो इसके बावजूद इन्होंने ये चीज की कि इनसे रहा नहीं गया कि अब हम किस तरह इसको करें। तो उन्होंने मछलियों को हीले से बहाने से पकड़ा और उस वक्त कहते थे हम तो सैटरडे को थोड़ी पकड़ रहे हैं, हमने तो हम तो संडे को निकाल रहे हैं। तो एक ग्रोह उनमें से ये काम करता था, दूसरा एक और ग्रोह था, तीन ग्रोह हो गए थे, तीन ग्रुप्स बन गए थे। तो एक ने तो ये बुराई की, गुनाह किया, हीले के साथ बहाने के साथ ये सब काम किया। दूसरा ग्रोह जो था वो इनकी इस बुराई से बहुत सख्त नाराज था, वो कहते थे कि नहीं ये काम नहीं करो। वो अमर बिल मारूफ और नहीं मुनकर करते थे कि ये क्यों तुम ऐसा करते हो। और तीसरा एक ग्रोह भी बन गया, वो भी मछलियां तो नहीं पकड़ते थे और ऐसा मतलब कोई उन्होंने काम नहीं किया, लेकिन वो इतने बेहिम्मत या कह सकते बुर्दे लोग थे कि वो कहते थे कि मत इनको मना करो ना, क्या जरूरत है मना करने की। इसलिए यहाँ पे आता है ना कि इस कारण उम्मत लिमत आई हो ना कौन, वो उनको जाके कहते थे जो अमर बिल मारू व नहीं मुनकर करते थे, उनको कहते थे क्यों तुम इनको वाक करते हो, क्यों अपना सर खपाते हो उनके साथ, अल्लाह खुद इनको हलाक कर देगा ना या उनको अजाब देगा सख्त अजाब, तुम्हें क्या जरूरत है कि तुम उनको बस नसीहतें करने बैठ गए, और फायदा भी क्या तुम्हारी नसीहत करने का, अल्लाह खुद ही इनका फैसला कर देगा। यानी बुराई को देख के, ये नहीं कि भाई हम बुराई को रोकें या उनको कुछ कहें, उल्टा इनको ही कहते थे कि तुम क्यों मना करते हो इनको, बस छोड़ो ना, तुम अपना काम करो ना, अपने अल्लाह अल्लाह करो, तुम्हें क्या जरूरत है। अल्लाह अकबर। अच्छा अब क्या हुआ, इन तीनों का यानी डिफरेंट बिहेवियर अल्लाह ताला ने बताया कि तीनों का डिफरेंट वो था। अब वो क्या करते थे जब उन्होंने ये कहा उनको, तो جو لوگ روکنے والے تھے وہ آگے سے ان کو کیا جواب دیتے تھے؟ قالوا معذرتا الى ربكم, ہم تو اس لیے ان کو روکتے ہیں کہ معذرت پیش کریں کرنے کے لیے تمہارے رب کی طرف. کل کو ہم اللہ کے سامنے کوئی ایکسکیوز تو دے سکیں گے نا کہ یا اللہ ہم نے ان کو روکا تھا, کہ ہم نے ان کو کہا تھا اللہ اب انہوں نے ہماری بات نہیں سنی تو ہم کیا کر سکتے. وَلَعَلَّهُمْ يَتَّقُونَ, اور شاید کہ وہ ہاں کئی تقویٰ اختیار کر لیں, شاید ہو سکتا ہے کہ مانی جائیں, شاید ہو سکتا ہے یہ ڈر جائیں, یعنی اتنا ان کے اندر خیر خواہی کا جذبہ تھا اس گروپ کے اندر, چاہتے تھے کہ لوگ بس کسی طرح باہر آ جائیں, یعنی وہ صرف اپنی ذات کا نہیں سوچتے تھے کہ بس ہم تو ٹھیک ہے نا ہم تو نہیں نہ کر رہے, وہ کہتے تھے نہیں ہو سکتا ہے ان کو خوف خدا آ جائے, ہو سکتا ہے یہ پلٹ آئیں, تو اس کی وجہ سے وہ کہتے تھے کہ ہم تو اسی لیے کہتے جا رہے ہیں ان کو, ہم تو اسی لیے منع کر رہے ہیں ان کو. اب کیا ہوا, فلما نسوا ما ذکروا به, پھر جب وہ بھول گئے جو یاد دہانی کرائے گئے تھے, یعنی جو ان کو بات بتائی گئی اس گروہ کو جو لوگ مچھلیاں پکڑتے تھے ان کو جو یاد دہانی کرائی وہ بالکل بھول گئے اس کو, وہ حد سے ہی بڑھ گئے. تو کیا ہوا, انجین الذین ینحون عن السوء, نجات دے دی ہم نے ان لوگوں کو جو روکتے تھے برائی سے, ان کو نجات دے دی, یعنی ان کے پر عذاب نہیں آیا, اللہ تعالیٰ نے ان کو عذاب سے نجات عطا فرما دی. اور کیا ہوا دوسروں کے ساتھ, وَأَخَذْنَا الَّذِينَ ظَلَمُوا بِعَذَابٍ بَئِيسٍ بِمَا كَانُوا يَفْسُقُونَ, اور پکڑ لیا ہم نے ان لوگوں کو جنہوں نے ظلم کیا, کس کے ساتھ, عذاب کے ساتھ, بَئِيسٍ شدید عذاب کے ساتھ, بِمَا كَانُوا يَفْسُقُونَ, اس وجہ سے کہ وہ نافرمانی کرتے تھے. اچھا تو یہ دو تو لوگوں کی بات ہوئی, تیسرے کی بات کہاں گئی, دیکھیں یہاں پہ تو کہا گیا ہم نے نجات دی ان کو جو روکتے تھے برائی سے, اور ظلم کرنے والوں کو ہم نے عذاب میں پکڑ لیا, تو تھرڈ گروہ کی درجہ پھر اس کا کیا بنا, تیسرے گروہ کی تو بات ہی نہیں. اب علماء کہتے ہیں کہ اس کا یہاں سے پتہ چلتا ہے کہ صرف ایک گروہ نجات پایا تھا, اور وہ کون سا گروہ تھا, جو برائی سے روکتا تھا. برائی سے جب انسان دوسرے کو روکتا ہے تو بظاہر ایسے لگ رہا ہوتا ہے جیسے آپ دوسرے کے لیے کچھ کر رہے ہیں, مگر اصل میں وہ اپنے لیے ہوتا ہے, اس لیے کہ انسان اپنے اوپر سے عذاب کو ٹال لیتا ہے. یہی ایک صورت ہے کہ عذاب کو خود سے ہٹا لیا جائے, انسان کی نجات اسی میں, خود بھی برائی سے بچے دوسروں کو بھی برائی کرنے سے روکے. ہم تو یہ سوچتے ہیں نا وہ اس نے میری کہاں سننی ہے, وہ کیا ہوگا, کیا فائدہ ان کو کہنے کا, مگر اللہ کے ہاں تو کم از کم عذر ہو جائے اور ہم تو کم از کم بچ جائیں عذاب سے. آج بھی وہی لوگ بچیں گے جو خود بھی روکیں گے اور دوسروں کو بھی روکیں گے. بعض دفعہ ہماری طاقت ہوتی ہے روکنے کی, پھر بھی نہیں ہم روکتے, نہیں وہ پھر میرے بارے میں کیا سوچے گا, کون سا اس میں روکنا ہے, مطلب میری کیا یہاں پہ اہمیت ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا تم میں سے کوئی برائی دیکھے تو اسے چاہیے کہ کیا کرے, ہاتھ سے اس کو روکے. ہاتھ سے نہیں روک سکتا, آپ کو پتا ہے اگر روکا تو یہاں پہ تو یہ تو بالکل ناممکن ہے, تو زبان سے روکو, ان کو منع کرو کہ نہیں اس طرح سے کرو, کتنی حد تک بھی جتنی حد تک آپ کی زبان کی یعنی بات ہو سکتی ہے آپ روکے, اب وہ زبان سے بھی نہیں آپ روک سکتے, اگر پتا ہے زبان سے بھی کیا تو پولیس پکڑ لے گی یا کچھ ایسی سزا ہو جائے گی یا کچھ, تو پھر دل میں تو اس کو برا جانو, اور یہ کمزور ترین ایمان ہے. لیکن اگر دل میں بھی برا نہیں جانتے ہم کہتے ہیں سو واٹ, ایکول رائٹس ہیں اور ایسے ہیں, اور اگر ہوموسیکسویلٹی بھی ہے تو بھی کیا بات ہو گئی, کیا فرق پڑتا ہے, ان کے بھی رائٹ ہیں, تو دل سے بھی آپ نے برا نہیں جانا, یہ تو کمزور ترین ایمان ہے. جس نے دل سے بھی برا نہیں جانا تو اس کے اندر ایمان ہے ہی نہیں, ایمان ہی نہیں ہے. پھر اگر آپ برائی دیکھ کے یعنی ٹھنڈے پیٹوں آپ اللہ کی نافرمانی دیکھ رہے ہیں اور آپ کو کوئی فرق ہی نہ پڑے, ہاں ٹھیک ہے اللہ کی نافرمانی والی بڑی اچھی بات ہو رہی, اگر یہ ایٹیچیوڈ ہے نا تو ان کی بھی پکڑے, کیونکہ یہاں پہ آیا وَأَخَذْنَا الَّذِينَ ظَلَمُوا, اب ظلم کرنے والے ہم سوچتے ہیں ظلم کرنے والے تو وہ ہیں جنہوں نے مچھلیاں پکڑی, جنہوں نے اس دن کی جو ممانعت تھی جو اس دن کی جو پابندی تھی اس کو توڑا, لیکن یہاں پہ وہ لوگ تو ہیں ہی ہیں اس کے علاوہ وہ بھی ہیں اس میں جو روکتے نہیں تھے, اس لیے کہ اللہ کا حکم نہ ماننا بھی ظلم ہے, اور اللہ کے حکم کی خلاف ورزی ہوتے دیکھ کے اور اس سے نہ روکنا بھی ظلم ہے. سمجھ آ گئی بات؟ یعنی یہ چیزیں اگر بودر ہی نہیں کر رہی کسی کو, دیکھ رہے ہیں اور بودر نہیں کر رہے, اور بس حالانکہ آپ کے اندر طاقت ہے. اب دیکھیں جب یہ بول رہے تھے تو وہ بھی تو بول سکتے تھے, اس کا مطلب طاقت تو تھی بولنے کی, ورنہ تو دیکھیں یہ بھی نہ بولتے نا. ایک گروپ بول رہا تھا نا, اس کا مطلب اتنی تو آزادی تھی کہ وہاں پہ بولا جا سکتا تھا, لیکن وہ نہیں بولا انہوں نے. بعض دفعہ ہم برائی کو دیکھتے نا, ہمیں کوئی فرق ہی نہیں پڑتا, لوگ بے حیائیاں کر رہے ہیں, برائیاں کر رہے ہیں, ناچ گانے ہو رہے ہیں ہمارے سامنے, ہم کہتے ہیں ہم کیا کریں, بس چلیں اب میں کیا کر سکتی ہوں, چلو ایسے ہی بیٹھے رہتے ہیں. یا تو بزدل ہی ہوتی ہے یا پھر تو پرواہ ہی نہیں ہوتی. تو یہ اللہ کے ہاں ایکسیپٹیبل نہیں ہے. آپ کو پتا ہے نا وہ حدیث جب اللہ تعالیٰ نے فرمایا تھا جبرائیل علیہ السلام سے کہ بستی کے اوپر جا کے عذاب کرے, تو انہوں نے فرمایا یا اللہ وہاں پہ ایک ایسا بندہ ہے جو تیرا بڑا فرما بتا رہا ہے, اللہ بڑا تیرا عبادت گزار ہے. تو اللہ تعالیٰ نے کیا فرمایا تھا کہ اے جبرائیل اسی سے شروع کرو. اس لیے کیوں شروع کرو کہ کبھی اس کو میری نافرمانی دیکھ کے اس کے ماتھے پہ بل نہیں آیا, کہ کبھی اس کے ماتھے پہ بل آنا چاہیے, کبھی انسان کو غصہ آنا چاہیے کہ اللہ کی نافرمانی ہو گئی ہے میرے سامنے اور اس کو کوئی فرق بھی نہ پڑے, نافرمانی ہوئی تو کیا ہو گیا. یعنی اللہ تعالیٰ کے احکامات کے معاملے میں انسان کو سینسیٹیو ہونا چاہیے. مومن جو ہوتا ہے وہ سینسیٹیو انسان ہوتا ہے, اپنے لیے نہیں. سمجھتے ہیں تو ہم سارے ہی سینسیٹیو ہیں کہ مجھے نہ کوئی کچھ کہہ دے, اس میں تو ہم بہت زیادہ ایک دم بہت نازک ہو جاتے ہیں اور بہت ہماری ٹھیس پہنچتی ہے ہمارے جذبات کو. لیکن اللہ کی نافرمانی کے معاملے میں سینسیٹیو ہونا چاہیے کہ اللہ کی نافرمانی جہاں ہو رہی ہے کم از کم وہاں سے اٹھ کے ہی چلے جائیں, وہیں بیٹھے رہتے دیکھتے رہیں گے, بے حیائی کے سین ہمارے سامنے آ رہے ہیں تو ہم بھی دیکھتے رہیں گے, اب تو کیا ہوا لگے ہوئے ہیں تو پھر ہم اب ہم کیا اٹھ کے جائیں, اچھا نہیں لگتا نا. لوگ کہیں گے لو اس کو زیادہ, یہ زیادہ نہیں ایک بی بی بن رہی, نہیں تو وہ سین آ رہے ہیں ہم بیٹھے ہیں. یعنی برائی ہر برائی کو اپنے اس میں دیکھیں, ہم تو الٹا کیا کرتے ہیں, جب برائی دیکھتے ہیں تو اس کے اوپر تعریف کرتے ہیں, یہ بڑا اچھا آپ کا فنکشن ہوا تھا, آپ تو کیا کریں اس کو برائی سے روکنے کی بجائے آپ کیا کر رہے ہیں اس کو اور زیادہ انکریج کر رہے ہیں کہ آپ نے بڑا اچھا کام کیا جو آج آپ نے کیا. کوئی بچی بے حیائی کے لباس میں ہے, بے پرد گھوم رہی ہے, اور آپ کہہ رہے ہیں بڑی پیاری لگ رہی ہو بھائی تم, آپ اس کو انکریج کر رہے ہیں کہ اللہ کی نافرمانی کر کے بڑی اچھی لگ رہی ہے تم, کل کو کیا ہوگا وہ اور زیادہ اسی کی اس میں آگے جائے گی, میری تو تعریفیں ہو رہی ہیں. یعنی ہر برائی پہ دیکھ لیں, کوئی ایک دو ایگزامپل تو میں آپ کو دے سکتی ہوں, لیکن آپ اوور آل دیکھیں جو بھی برائی ہوتی ہے کیا برائی کو دیکھ کر آپ کے دل کے اندر کوفت ہوتی ہے, کیا آپ منہ سے کچھ بولتے ہیں. بے شک حکمت ضروری ہے اس میں, حکمت کے ساتھ ہی بتانا چاہیے, ایسے نہیں کہ دوسرے کو پیر دلا کے کہ وہ اور بھیٹ ہو جائے اس پہ. ہونا کیا چاہیے, خیفوائی ہونی چاہیے, لعلہم یتقون, تاکہ وہ تقوی اختیار کریں, یہ آپ کے دل میں ہونا چاہیے کہ دوسرا جو ہے یہ کسی طرح باز آ جائے. اور وہ کس طرح باز آئے, چاہے آپ کو پیار سے کرنا پڑے, حکمت کے ساتھ کس طرح سے باز کو ادھر سے ادھر پھیر کے کس طرح سے کہہ کے اس تک پیغام ہی پہنچانا ہے تاکہ وہ اس سے باز آ جائے. یہ موٹیو ہونا چاہیے, یہ نہیں کہ میں ذرا بن کے دکھاؤں کہ مجھے کتنا آتا ہے اور میں کتنی دیندار ہوں اور مجھے تو یہ باتیں پسند نہیں, اس طرح سے نہیں باز, اس لیے کہ میں کسی طرح یہ اس برائی سے باز آ جائیں, یہ کسی طرح یہ اس برائی سے نکل آئے. چاہے آپ کے اندر یہ خیر خواہ کا جذبہ ہو نا, پھر باتیں بھی آ جاتی ہیں کس طرح سے میں اس تک پہنچا. تو یہاں پہ ہم دیکھتے ہیں ان تین گروہوں کی بات. اور اسی میں آپ یاد کریں کہ جب ابراہیم علیہ السلام کو آگ میں ڈالا جانے لگا تھا اور ان کی آگ بہت بہت بڑی آگ تھی نا وہ, تو اس میں ایک چڑیا اپنی چونچ میں پانی لے کر آتی تھی اور اس پر ڈالتی تھی, تو کسی نے کہا تمہارے ایک قطرے سے کیا آگ بجھ جائے گی, اس نے کہا وہ تو نہیں بجھے گی مگر میں اللہ کو یہ تو کہہ سکوں گی نا کہ یا اللہ تیرے دوست کو جب آگ میں جلایا جا رہا تھا تو میں ان لوگوں میں شامل تھی جو آگ بجھانے والوں میں, میری تو اتنی وسعت تھی نا, میری تو چونچ اتنی تھی تو میں ان میں تھی. جیسے یہ لوگ کہہ رہے ہیں نا قالوا معذرتن الی ربکم, کہ میں معذرت پیش کرنے کے لیے تمہارے رب کی طرف کہ ہم نے اللہ منع کیا تھا, ہم نے نصیحت کی, اب نصیحت کام آئے, اب دیکھو اتنی سی چونچ میں اتنے سے پانی سے کیا فرق پڑنا, وہ بھی بیٹھ جاتی مجھے کیا ضرورت ہے میں پانی ڈالوں, اس سے کیا فائدہ ہوگا. اب برائیاں ہر طرف پھیلی ہیں, اس وقت معاشرے میں اتنی برائیاں, کس کس برائی کا انسان سوچتا ہے کہ مقابلہ کرے, اس میں کیا کرنا ہے, जितनी आपकी क्षमता है, जितनी आपकी इस्तात है, जितनी आपकी ताकत है, जितनी आपकी विसात है, उसके अंदर आप कम से कम जिस हद तक, जहां तक भी आपकी आवाज जा सकती है, जिस हद तक भी आपका जोर चल सकता है, वहां तक तो आप करें। जितना पानी आपकी चोंच में आता है उतना तो डालें, चाहे उससे कोई भी आग ना बुझे, कोई बुराई ना खत्म हो, लेकिन चाहे आपको अपना माल खर्च करना पड़े, अपने कलम की ताकत इस्तेमाल करनी पड़े, बोल के कुछ कहना पड़े, अपने रवैये से कुछ कहना पड़े, जिस हद तक कर सके अपना किरदार अदा करें, अपना हिस्सा डालें कि इन तीन ग्रहों में से हम किस में हैं। आप देखें आज बुराइयां हर तरफ हैं, और बुराइयां भी ऐसी के तातीम हैतानुम यौम सब्तीम शुरान, कि आती थी वो मछलियां हफ्ते के दिन जाहिर होके, यानी आज बुराइयां ऐसी हैं कि जो बुराई आपकी एक्सेसिबल है, आपके लिए इतनी इजी है, वो सर उठा उठा के बुराई कहती है आप मुझे कर लो ना, माशरा उसको बुरा कहता है ना, कोई उसको बुरा समझता है, बल्कि लोग आपको कहेंगे आप पागल हैं, आप इसको बुरा समझ रहे, ये तो आज कॉमन है, इसमें क्या है, बुराई इतनी अवेलेबल होगी, लेकिन अवेलेबिलिटी है ना, मछलियां आग ऊपर आ रही है और उनकी जॉब भी यही है। अब देखें एक चीज की टेम्पटेशन भी इंसान के अंदर हो और वो चीज आपके सामने अवेलेबल हो जाए, सहूलत हो, आसानी हो उसको करने में, मिसाल के तौर पर किसी की मर्ज के लिए जिना करना कितनी आसानी है, इस कदर आसानी, और उसके अंदर शहवत भी है, एक एग्जांपल हो गई ना। अब इसी तरह और चीजों में देख लें, जिस चीज की आपको चाहत भी है और अवेलेबिलिटी भी है, आपको अपना हुसन दिखाने की, अपने हुसन की नुमाइश करने से कोई मुमानियत नहीं करता, बल्कि इसको पसंद किया जाता है, सो मच अवेलेबल, आप के लिए एक्सेसिबल है, कोई रोकता नहीं, ना माँ बाप रोकते, ना माशरा रोकता है, ना कोई इसको बुरा समझता है। एक एग्जाम्पल दे, इसी के ऊपर आप सारी चीजों को कयास कर लेना। अब उस वक्त ये आपके लिए अल्लाह की तरफ से इम्तिहान होता है, अल्लाह तआला ने फरमाया नबलूहुम, ये हम आजमाइश में डाल रहे थे उनको, वो समझ रहे ऐसी मछलियां ऊपर आ रही है, बाई चांस आ रही है, इत्तेफाक हो गया कि सब्त के दिन ऊपर आ जाती, नहीं, अल्लाह की आजमाइश है। बुराई का मौका मिल जाना और उसकी सहूलत मिल जाना, याद रखे जब ये आपको मिल जाए समझ लें कि अल्लाह की आजमाइश आ गई। मेरा कोई बिजनेस है, आप वो बिजनेस शुरू करना चाहते हैं, उसमें बड़ा नफा मिलेगा, बहुत आसान भी है, आप सूद के ऊपर काम करना चाहते हैं, बड़ा आसान भी है, बड़ा नफा बख्श है, लेकिन है हराम, अब आप उसको लेते हैं या नहीं लेते, ये अल्लाह की आजमाइश है। कोई ऐसा बिजनेस है जिसमें जिसमें हराम चीज है, हराम चीज बेचनी है या हराम तरीका है या जो भी है, वो हराम कमाई है और वो इतना एक्सेसिबल है, वो आपके सामने पड़ा हुआ है, वो डील आपके सामने पड़ेगी, आप उसको नहीं लेते। अब यही है, ये मछलियां ऊपर आएंगी, ये सारा उठाएंगी, आ जाओ हमें पकड़ लो, आ जाओ हमें पकड़ लो, ये क्या है, ये अल्लाह का इम्तिहान है। यहीं पर हम फेल हो जाते हैं क्योंकि हमें वो नजर आ रही है चीज, हम कहते हैं मेरा फायदा हो सकता है, तो हराम खुल के सामने आ जाता है, मतलब नमाज का वक्त आया, उसी वक्त कोई स्टोर पे आपके कस्टमर आ गया, ठीक है, नमाज का वक्त आया उसी वक्त आपको किसी सेल का पता चल गया, कुरान की क्लास में आप आए उसी वक्त आपको जॉब की ऑफर हो गई। जहां आप देखें ना अल्लाह की नाफरमानी करके कोई चीज आपको बहुत इजीली मिल रही है, बहुत एक्सेसिबल है, मगर उसमें अल्लाह की नाफरमानी, समझ ले मेरी आजमाइश, जो हराम है वो सस्ता है, वो इजी है लेना, और जो हलाल है वो महंगा है, वो मुश्किल है, समझ ले अल्लाह की तरफ से आजमाइश। देखिए मुझे लिए सब के दिन नहीं आती थी मछली, रिस्क भी देखे उनके मुकद्दर का था, उनको मिलना ही था, हफ्ते को मान लेते इतवार को मिल जाना था, जितना भी मिलना था ना उनको, उन्होंने हलाल को छोड़ के हराम रास्ता इख्तियार कर लिया। जैसे अली ने जीरा किसी को दी थी कि ये मेरी जीरा अपने पास रखो तो मैं नमाज पढ़ने जा रहा हूँ, और जब नमाज के लिए गए तो सोचा कि जब मैं जाऊंगा वापस तो चार दिरहम इसको दूंगा, तो बाहर आए तो वो बंदा था ही नहीं, अब बाजार में गए तो अपनी जीरा देखी लटकी हुई थी, अल्लाह अकबर, पूछा कि किस कहां से मिली, उसने दुकानदार ने बताया कि एक आदमी चार दिरहम में बेच के गया, और चार दिरहम उसको मिलने ही थे, लेकिन कभी हलाल से इंसान छोड़ देता ये सोच के कि पता नहीं मुझे मिलेंगे ही, और हराम रास्ता इख्तियार कर लेते, हालांकि उसके नसीब में जो होता है वो मिलना ही होता। और इंसान जब वो मछलियों को सामने देखता है ना कि ऊपर उभर रही है आ रही है, ये तो ईजी है ना, जल्दी से पकड़, वहीं पर मारा जाता है। वही चीजें जो बहुत दफा में लग रही थी ये तो बड़ी नियमत है, ये तो बड़ा ईजी हो गया, वही चीज आजमाइश होती है। आजमाइश हमेशा पसंद की चीजों पे आती है, अगर इंसान रुक जाए उनसे तो फिर वो कामयाब हो जाएगा। कभी ऐसे थोड़ी होता कि आजमाइश ऐसी चीजों में आई जिनको उससे आपको कोई इंटरेस्ट ही नहीं, जैसे इनको मछलियों से इंटरेस्ट था ना, यही उनका काम कारोबार था। सोचे इंसान को अपना बिजनेस कितना प्यारा होता है और बिजनेस में फायदा हो रहा हो, इतना बड़ा फायदा, इतना ईजी हो, उस वक्त कैसे ना ले, यही तो इम्तिहान था। इसी तरह हमें ये पता चलता है कि बुराई जो है, बार दफा देखें उसको बुरा कहने से कि बुरा ही है, बुरा है, बुरा है, वो खत्म नहीं हो जाती। उसके लिए प्रैक्टिकली तरीके सोचने चाहिए, बुराई को खत्म करने के लिए खैर ख्वाही के साथ कि मैं किस तरह इस गंदगी को यानी खत्म करूं, उसके लिए तरीके सोचिए। भाई मुझे अफसोस से कहना पड़ता है, बार दफा हम बुराई को बजाय खत्म करने के ना उसकी गंदगी को मजीद फैला देते हैं। पता है कैसे आपको, जैसे कोई बात है, कोई वेबसाइट है, कोई चीज ऐसी है, अब वो ऐसी चीज है जिसको अगर आप देखें या कुछ है उसके अंदर कोई हराम चीजें हैं या उसके अंदर डिसरिस्पेक्ट है हमारे प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम के लिए या और कोई ऐसी चीज है जो गलत चीजें हैं, अब हम क्या करते हैं, टेक्स्ट कर रहे हैं दुनिया जहान में, देखो लोगो इसको ना खोलना, देखो लोगो इसमें गलत चीजें हैं, देखो लोगो इसमें गलत बातें, इसको ना खोलना। अच्छा आप मुझे बताएं इंसान की नफ्सियात क्या है, जिस चीज से रोका जाता है उस तरफ जाता है या उससे रुक जाता है, जिस चीज से आप रोकेंगे ना ये ना खोलना इसके अंदर तो ये, इंसान जरूर खोल के देखेगा, देखो तो सही है क्या, आपने फैलाया उसको या फिर उसको जो बुराई होती है उसको तो ढांप दो, उसको वहीं दबा दो ना कि उसको फैलाओ। हम उसको फैलाने का काम करते हैं तो फैलाएं नहीं उसको, लोगों को आगे से आगे मत भेजें ऐसी वेबसाइट, इस वेबसाइट पे देखिए कि ये गलत चीज है, ये गलत चीज है तो आप वहीं पे बंद कर देना। कितने लोग होंगे जो वो ही टाइप करके वो चीज निकालेंगे, चाहे वो कोई कुरान है, किसी ने गलत काम किया हुआ, वो तो कुरान है ही नहीं, वो कुरान नहीं है, जो गलत चीज लिखी हुई वो कुरान नहीं, कुरान तो यही है जो सब जानते हैं जो कुरान पढ़ने वाले हैं, तो क्या चीज सही है, हम उसको फैलाते हैं। फिर इसी तरह कोई हदीस होगी ना उसका आता ना पता है, वो आगे से आगे कोई उसके अंदर कोई गलत बात है, कुछ है जो आप सल्लल्लाहु अलैहि वसल्लम नहीं बयान फरमाई थी, उसको आगे से आगे फैलाना शुरू कर देते। इसी तरह और चीजें हैं, देखें गुस्ताखी के ऊपर, आप सल्लल्लाहु अलैहि वसल्लम की गुस्ताखी के ऊपर म्यूजिक मूवी आ गई, अब उसको फैलाते जा रहे हैं। भाई आप उसको वहीं पे दबा दें, मत फैलाएं उसको। कितने लोग होंगे जो जाके यूट्यूब पे या कहीं जाके उसी को टाइप करेंगे, मगर हम बुराई को बजाय इसके के रोके हम उसको फैलाने वाले बन जाते। इसी तरह जब बुराई को रोका नहीं जाता ना और बुराई फैलती जाती है, ना आप उसको रोकने में कोई अपना हिस्सा डाल रहे हैं, ना आप उसके बारे में कोई आवाज उठा रहे हैं, तो क्या होता है, उसकी कराहत खत्म होने लगती है। एक दिन इंसान उसका आदी हो जाता है और फिर क्या होता है, आहिस्ता आहिस्ता इंसान को जब वो चीज बुरी नहीं लगती तो खुद भी उसमें इन्वॉल्व हो जाता है। तो मसलन हम यहाँ पे आए, शुरू में हमें कितना यहाँ पे नम धड़म नजर आया और हमें कितनी एकदम तकलीफ हुई, उसके बाद क्या आज हम आदी हो गए, वही चीज अब हमें कोई बुरी नहीं लगती, वही चीज हम देखते हैं तो हमें लगता है कि अच्छा ये तो नॉर्म ही है। तो बुराई जब बहुत फैल जाए और उसके खिलाफ कुछ भी ना हो ना, तो उस बुराई की कराहत खत्म हो जाती है। तो बुराई को चाहे माशरा इजाजत देता हो या बुराई कितनी भी एक्सेप्टेबल हो चुकी है, मगर जिसमें जमीर होगा उसको बुराई से रोकना चाहिए। उसको नहीं रोक सकता, दिल में बुरा जानना चाहिए। ये नहीं कहना चाहिए अगर किसी को परवाह नहीं है तो मैं क्यों कुछ कहूं, अच्छा इनके माँ बाप को अगर ये चीज से नहीं रोकते तो मैं क्यों रोकूं, मैं क्यों कहूं, मैं क्यों बुरी बनूं, ये तो एक्सेप्टेबल ही चीज है। बच्चे बच्चियां आपस के अंदर मिक्स गैदरिंग हो रही हैं, बैठ रहे हैं, कजन हैं वो बैठ रहे हैं, हल्ला गुल्ला हो रहा है, मजाक हो रहे हैं वो, तो मैं क्यों कुछ कहूँ, क्योंकि ये तो इनके माँ बाप नहीं कुछ कहते तो मैं क्यों कहूँ। नहीं, बुराई बुराई है, वो चाहे कितनी ही हर एक के लिए एक्सेप्टेबल हो, चाहे कुछ भी ना कोई बोले, वो बुराई भलाई नहीं बन जाती है अगर सब उसको एक्सेप्ट करने लगते हैं। पर हमारा मसला ये कि आज बुराई की कराहत तो क्या होनी है, कोई अमल हमें बुरा भी नहीं लगता, यानी बुराई हमें बुराई की पहचान ही खत्म हो चुकी है, ये चीज बुरी है ना, इसकी पहचान खत्म हो गई, अब हमें वो अच्छाई लगती है शायद, या हमें वो नॉर्म लगता है, ये नॉर्मल है, हालांकि वो एक बुराई होती है। हमने क्या उससे रोकना जब हमें कोई बुराई की पहचान ही ना रहे, और सब चीजें अल्लाह ताला के अहकाम तोड़े जा रहे हैं, हमें लग रहा है ये तो नॉर्मल है। आप इतनी भी एक्सट्रीमिस्ट ना बनो भाई, बहुत एक्सट्रीमिस्ट हो। एक्सट्रीमिस्ट क्या कि बुराई जो है उसको बुरा ना कहो, उसको नॉर्मल समझो, तो ये ना तुम नॉर्मल होता। अल्लाह अकबर। और इससे ये भी क्या पता चलता है कि हमें जब हम किसी को दो चार दफा कहें तो उसके बाद मायूस ना हो जाए, नसीहत करने से ना रुके कि अब बेकार है बताना, छोड़ो अपना क्यों दिमाग खपाते हो, अपने लिए बताएं कि आज मैं बताऊंगी कम अज कम मेरे दिल में कराहत रहेगी इस बुराई की, क्या मैं बताती रहूं। शैतान वसवसे डालता है ना, तुम्हें क्या पड़ी हुई है, तुम क्यों अपने आप को थकाती हो, नहीं कहें बोलें तभी हम खुद भी बचे रहेंगे, किसी और के लिए ना सही अपने लिए करें। और हमारा क्या एक्सक्यूज होना चाहिए कि जब अल्लाह हमसे पूछेगा आखिरत में तो कम अज कम हमारी पकड़ ना हो, और अगर दुनिया में अल्लाह ताला अजाब भेजता है तो कम अज कम हमारी पकड़ ना हो। जब आप मीडिया पे कोई चीज ऐसी देखते हैं, उस बुराई के लिए आवाज उठाएं, उनको लिखें, कोई आपने से दिख सकता है उनको बताएं कि नहीं हमें ये चीज देखनी, हमें ये बुरा लगता है, इस चीज को बंद करें। तो हम बैठे देखते रहते हैं, और थोड़ी देर कर देंगे चलो चैनल चेंज करके जरा ये सीन चला जाए, उसके बाद फिर दोबारा लगा लेंगे, ज्यादा ज्यादा ये कर लेंगे, इससे क्या बुराई खत्म हो जाएगी। दिन कौन करे आज ये काम। असल में बात यह है कि गंदगी जो है ना, शुरू में गंदगी लगती है, उसके बाद इंसान गंदगी का ऐसा आदि हो जाता है ना, जैसे आप बदबूदार जगह में एकदम दाखिल होना कितनी बदबू आती है, लेकिन कुछ देर के बाद क्या होता है, इंसान आदि हो जाता है, अब तो बदबू लग नहीं रही, नया जो आएगा उसको लगेगी, लेकिन हमें वो आदि हो जाते हैं, तो माहौल का भी बहुत फर्क पड़ता है। और ये याद रखें, सिर्फ अपनी इस्लाह में लग जाना काफी नहीं है, जब तक कि हम ये नहीं करें कि हमने इर्द गिर्द जो गंदगियां उसके लिए कुछ करने का ना सोचें, क्योंकि अगर फिर अजाब आया तो हम सब फिर उसमें लपेट में आ जाएंगे। अल्लाह ताला को ये पसंद नहीं है कि वो जो जिन चीजों को उसने नापसंद किया उनको कोई उसका मानने वाला उनको नापसंद ना करे और कहे ठीक है। आप देखें, कोई बच्चा, अगर कोई ना समझ बच्चा है मसलन, वो घर को आग लगा रहा है, तो आप क्या बैठे रहेंगे आराम से, नहीं बैठे रहेंगे ना, कहेंगे अगर वो आग लग गई तो सारा घर ही जल जाएगा, हम भी साथ बीच में चले जाएंगे। जैसे वो हदीस में आता है उस कश्ती की मिसाल के, कश्ती के अंदर बाद लोग ऊपर की मंजिल में, बाद नीचे की मंजिल में, नीचे की मंजिल वालों को ऊपर पानी लेने जाना पड़ता, फिर वहां पे दूसरे लोग डिस्टर्ब होते हैं, तो वो कहने लगे हम ऐसा करते हैं कि हम या में कश्ती में सुराख करके हम नीचे से ही पानी निकाल लेते हैं, हमें क्या जरूरत है बार बार ऊपर जाने की, तो वो नीचे सुराख करने शुरू हो जाते हैं। अब वो जो नीचे रहने वाले अगर सुराख कर रहे हैं, आप मुझे बताएं अगर वो सुराख कर लेते हैं तो ऊपर वाले बच जाएंगे, नहीं बचेंगे, सारा का सारा जहाज डूब जाएगा। इसी तरह जो लोग बुराइयां कर रहे होते हैं वो सिर्फ अपने लिए नहीं कर रहे होते, सब डूब जाएंगे। आज हमारे माशरों में बेहयाइयां, सूद और रिश्वत और बेईमानियां और हरामकारियां और रिश्तों को तोड़ना और ये सारी जो बुराइयां फैल रही हैं, हम जब उनके खिलाफ नहीं कुछ भी एक्शन लेते हैं, कुछ नहीं बोलते, बल्कि बहुत आराम से उनको यानी हजम किए जाते हैं, तो आपका ख्याल है कि जब कोई अल्लाह माफ कर कोई अजाब आएगा तो हम बचेंगे। इन तीन ग्रोहों में देख लें फिर कि उनका क्या अंजाम हुआ, कि जो कुछ नहीं बोलते थे, फलम्मा आताउ अम्मा नुहू अनहू, फिर जब उन्होंने सरकशी की इससे जो रोके गए थे, عنہ اس سے, یعنی جس چیز سے ان کو روکا گیا تھا اس میں سرکشی کی, یہ نہیں فرمایا کہ انہوں نے نافرمانی کی, سرکشی کی. سرکشی کیا ہوتی؟ کہ انہوں نے ہیلوں سے اس کو جائز کیا, یعنی ایسا نہیں تھا کہ انہوں نے کہا ہم آج ہی مچھلیاں پکڑیں گے اب یہ ہم گناہ کریں گے, ایسے نہیں کیا انہوں نے. یعنی جیسے مثال کے طور پہ, ایک مثال پہ آپ کو سمجھ آ جائے گی بات, کہ ہم سود ہے, سود کو اور نام دے دیں, یہ پروفٹ ہے, یہ ہے, یہ فلاں ہے, اب اس کو جائز کیسے کیا؟ ہیلے کے ساتھ, ہیلے کے ساتھ, بہانے کے ساتھ اس کو جائز کیا, اس کو جائز بنا کے کریں, نہیں تو ہم وہ تو نہیں کر رہے نا, ہم سود تو نہیں لے رہے نا, انہوں نے بھی کام سیٹرڈے کو تو نہیں نا پکڑ. تو جس سے وہ روکے گئے تھے انہوں نے سرکشی کی اسی میں, قلنا لہم کونوا قردۃ خاسئین, تو ہم نے کیا کہا, ہو جاؤ بندر ذلیل خوار, یعنی بندر بنا, وہ کیوں بندر ہی کیوں بنایا, بندر ہی کیوں بنایا, کچھ اور کیوں نہیں بنا دیا گیا؟ سوچیں, بندر سب سے زیادہ انسان کے قریب ترین جو جانور ہے نا, جانوروں میں وہ بندر, لیکن شکل و صورت بھی ویسے ہی کھاتا پیتا بھی ہے اسی طرح, اس کی سارا وہ بالکل انسان کی طرح لگتا ہے, تو اس کو کوئی انسان کہہ سکتا ہے؟ نہیں. اب کوئی کہ انسان ہی تو ہے, دیکھو ویسے ہی اس کی شکل ہے, ویسے ہی اس کا حال گلیا, ویسے ہی اس طرح کھاتا ہے, اسی طرح چلتا ہے, اسی طرح بیٹھتا ہے, اسی طرح لیٹتا ہے جیسے انسان ہوتے, لیکن انسان تو نہیں ہے نا. اسی طرح وہ کہتے تھے نہیں ہم تو نہیں اس دن کرتے, ہم تو سیٹرڈے کو نہیں کرتے, دیکھو ہم تو سنڈے کو کرتے ہیں, ہم نے تو ایسے نہیں کیا, مگر کام تو وہی تھا, اسی کو ہیلا کر کے بنایا گیا تھا. یعنی جیسے بندر ہے اس کو آپ انسان تو نہیں کہہ سکتے, کوئی بندر کرے کو کہے یہ انسان ہی تو ہے, وہ بھی اسی طرح کہہ رہے ہیں ہم فرما برداری تو کر رہے ہیں, کہاں سیٹرڈے کو پکڑ رہے ہیں. اسی طرح اللہ تعالیٰ نے ہم کو ویسی ہی سزا دی, اور انسان کا جانور بننا اس کے لیے کتنی بڑی ذلت ہے. اللہ اکبر, استغفر اللہ. وَإِذْ تَأَذَّنَ رَبُّكَ, اور جب خبر دی تیرے رب نے, اب یعنی تیرے رب نے قطعی فیصلہ کر دیا, تأذنا یعنی وارن کر دیا یا واضح کر دیا یا اعلان کر دیا, نوٹس دے دیا اللہ تعالیٰ نے, کیا لَيَبْعَثَنَّ عَلَيْهِمْ إِلَى يَوْمِ الْقِيَامَةِ مَنْ يَسُومُهُمْ سُوءَ الْعَذَابِ, کہ البتہ ضرور بھیجے گا ان کو قیامت کے دن تک جو ایسے لوگوں کو ان کے اوپر بھیجے گا جو یسومہم, چکھائے گا ان کو سوء العذاب, برا عذاب. ان کے بنی اسرائیل کے گناہ, ان کی سرکشی کے نتیجے میں قیامت تک ٹائم ٹو ٹائم مختلف عذابوں سے گزرنے کی وعید سنا دی گئی. قیامت تک ان کے اوپر کوئی ایسی قومیں آئیں گی, ایسے افراد آئیں گے جو ان کو ہمیشہ کچھ نہ کچھ عذاب ہی دیتے رہیں گے, ان کو سزائیں دیتے رہیں گے. کیوں کیوں ایسا کیوں؟ یہ صرف اس کی وجہ سے کہ وہ انہوں نے سبت کے دن کی وہ کی تھی, یہی نہیں ہے صرف ان کا, غور سے سنیں اس بات کو. جب حامل کتاب امت, وہ امت جس کو اللہ تعالیٰ نے دین کی ذمہ داری دی ہو, جس کو اللہ تعالیٰ نے چوز کیا ہو اپنے دین کا ریپرزینٹیٹو بنایا, اور یہ وہ لوگ تھے جن کو اس زمانے میں ریپرزینٹیٹ, اس وقت اسلام تو نہیں تھا نا, ان کو اللہ تعالیٰ نے چوز کیا تھا, تم میرے دین کے نمائندے ہو, لیکن دین سے تو چوزن مان لیجیے, اس لیے تو فخر بھی کرتے ہیں نا, اور اللہ تعالیٰ نے قرآن میں بھی فرمایا کہ ہاں اللہ نے ان کو چوز کیا تھا, ان کو فضیلت دی تمام جہان والوں پہ, ایسے ہی تو نہیں, ان کو چوز کیا تھا واقعی اللہ تعالیٰ نے, واقعی یہ نبیوں کی اولادوں میں سے تھے, اور یعنی اس وقت دنیا میں سب سے زیادہ فضیلت ان کی تھی, اور فضیلت ایسے ہی نہیں تھی کہ اس لیے کہ نبیوں کی اولاد, اس لیے کہ اللہ تعالیٰ نے ان کو دین کے لیے اپنے چوز کیا تھا, تم میرے دین کا کام کرو گے, اس کی خدمت کرو گے, اس کو دنیا میں پھیلاؤ گے. انہوں نے وہ سارا کچھ چھوڑ چھاڑ کے اور ہی کاموں میں شروع ہو گئے, وہ نافرمانیاں کی, وہ برائیاں کی, لوگوں کو کیا انہوں نے اللہ کی طرف بلانا تھا, یہ تو خود اللہ کے نافرمان ہو کر اتنی سرکشی کی, تو اللہ تعالیٰ نے ان کے اوپر ذلت ڈال دی, اسی لیے مغضوب علیہم ہے نا, یہ اللہ کا غضب ہوا ان کے اوپر, جب ہم سورہ فاتحہ بھی پڑھتے تو مغضوب علیہم کون ہے؟ صرف یہی نہیں ہے, اور بھی لوگ ہوں گے, لیکن خاص طور پہ ان کے اوپر تو اللہ تعالیٰ کا غضب آیا ہے, قرآن پاک میں ہے کہ ان کے اوپر اللہ تعالیٰ کا غضب ہے, اور قیامت تک لوگ ان کے اوپر آئیں گے, مسلط ہوں گے, اس وقت بھی ہوئے, مختنصر نے ان کو اتنا ان کے اوپر ظلم کیا, اتنا ان کے اوپر ظلم کیا, ان کے اتنے لوگوں کا خون بہایا, ان کو باقی جو بچ گئے تھے ان کو غلام بنا کے لے گیا, ان کے ہیکل کو توڑ تاڑ کے مسمار کر دیا. ان کا تو یہ حال بھی ہو گیا تھا کہ ایک دفعہ تورات بالکل ختم ہو گئی تھی, تھی نہیں, جلا دی توراتیں. وہ تو عزیر علیہ السلام دوبارہ جب آئے تھے زندہ ہو کے تو ان کو حفظ تھی تورات, ان سے دوبارہ لکھی گئی تھی, ورنہ ان کے پاس ان کی بک بھی نہیں رہی تھی. کتنے بادشاہ انہوں نے ان کے اوپر ظلم کیا, اور پچھلی سینچری میں دیکھ لیں کہ ہٹلر نے ان کے اوپر کتنا ظلم کیا. تو یہ اللہ کی مار ہے ان کے اوپر. جب کوئی حامل کتاب امت ایسا کام کرتی ہے تو اس کا یہ انجام ہوتا ہے. اسی وجہ سے ہمارے بہت ریسپیکٹیبل عالم گزر چکے ہیں, اللہ تعالیٰ ان کی جنت الفردوس میں جگہ عطا فرمائے, وہ یہ کہا کرتے تھے اللہ تعالیٰ معاف فرمائے کہ امت مسلمہ کے ہوش میں آ جائے. اللہ تعالیٰ نے بنی اسرائیل کے بارے میں یہ جو ساری باتیں بتائی ہیں نا, کہ ہمیں ہوش دلانے کے لیے, کہ دیکھو جب کوئی امت جس جو اللہ کی ریپرزینٹیٹو ہوتی ہے جب وہ غلط کاریوں میں پڑ جاتی ہیں تو ان کی بڑی بری شامت آتی ہے, بڑی بری شامت آتی ہے. دیکھیے ایک عام لوگ ہیں ان کا کچھ نہیں اتنا ہوتا, پر ایک ملک کا امبیسڈر وہ اسی ملک کے خلاف جا کے کام کرنا شروع ہو جائے دوسری جگہ, اس کی جو شامت آئے گی وہ ان لوگوں کی تھوڑی آئے گی. اب ہمارے ملک کے کوئی امبیسڈر یہاں پہ آ کے کوئی غلط کام کرے, ہمارے ملک کے خلاف ہی بغاوتیں جاسوسیاں اور یہ کرنا شروع کر دیں, تو ہمارے ملک والے اس کو زیادہ پکڑیں گے نا, یہاں والے لوگوں تھوڑی پکڑیں گے, کہیں گے یہاں پہ تو وہ ویسے کیا بتانے ہماری بات, یہاں کے لوگوں کا تو نہیں وہ قصور, یہ ہمارا میسنجر تھا اس نے کیوں ایسا کیا. اب نبی پاک صلی اللہ علیہ وسلم کے بعد کوئی رسول نہیں آئے گا, یہ امت مسلمہ میسنجر کا کام کرے گی. اس نے وہ کام بھول کے وہ تو اپنی اور ہی دنیا میں گم ہو گئے, ان کو تو پتہ ہی نہیں ہے کہ ان کے اوپر کوئی ذمہ داری تھی. تو اب اللہ کا کام کون کرے گا, اللہ کے دین کا کام کون کرے گا, بتائیں کون کرے گا, بتائیں. کوئی رسول نبی تو آنا نہیں. یہ تو سارے لوگ جتنے ہمارے ارد گرد رہتے ہیں نا, انہوں نے یہ کہنا ہے کہ اللہ ہمیں تو کسی نے بتایا نہیں, انہوں نے تو اپنا کام کیا ہی نہیں, ان کا تو کام تھا کہ ہمیں بتاتے, ان کے پاس تھی کتاب, ان کے پاس تھے سچا دین, انہوں نے تو کچھ بھی نہیں بولا. اگر ہم آج بھی اپنے یہ جو کام جن میں ہم پڑے ہیں آج, جس طرح ہمارا دنیا میں حال ہے, اگر ہم اس میں سے اپنے حالات نہیں بدلتے اور ہم اس دین کی خدمت کا کام نہیں کرتے, تو پھر یہ ذلت ہی ہمارا مقدر ہے جو آج ہمارے اوپر مسلط ہے نا. ذلت یہ کسی وجہ سے ہے, ہم ہر وقت روتے ہیں یہ دیکھو ہم مسلمان ہیں ہمارا یہ حال ہے, دوسرے دیکھو وہ تو بڑے اچھے ترقی کر رہے ہیں, ان کو تو بڑی عزتیں مل رہی ہیں. بھائی آپ نے جو کام کیا دیکھو بنی اسرائیل کے اوپر کیا ہوا, وہ کہیں گے ہمارے اوپر کیوں یہ ہوا. وہ جو کام کر رہے تھے نا وہی کام آج ہم کر رہے ہیں, جو ان کی رسپانسبلٹی تھی اس وقت وہی آج ہماری رسپانسبلٹی ہے. انہوں نے کام نہیں کیا ان کے اوپر کیا ہوا اللہ کا غضب, تو آج ہم نہیں کریں گے تو ہمارے اوپر اللہ کی رحمتیں برستی ہیں. وہی منصب جو ان کو دیا تھا نا اللہ تعالیٰ نے, وہ جاب جو ان کو دی تھی, وہ ان سے لے لی جاب, ان کو فائر کر دیا اور آپ کو دے دی امت مسلمہ کو. امت مسلمہ تم تو کچھ ہوش کرو, تم بھی وہی کام کرنے شروع ہو گئے جو انہوں نے کیے تھے. آج ہم اسی طرح جیسے وہ تھے کہ وہ تو کہتے تھے ہم نبیوں کی اولاد ہیں, ہم نبیوں کی اولاد نہ تھے وہ تو ہم کہہ نہیں سکتے, تو اب ہم یہ کہہ دیتے ہیں ہم نبی پاک صلی اللہ علیہ وسلم کی امت ہی. تو دیکھیں کتنی سخت بات ہے ان کے لیے, دنیا کا کتنا بڑا عذاب ہے. دیکھیں قیامت تک تمہارے اوپر اس طرح ہوا, واقعی ایسا ہوا. اور ابھی بھی اگر آپ سوچتے ہیں کہ آج تو ان کو بڑی عزت ملی ہے, دیکھو آج تو ان کے پاس ملک ہے, نہیں, وہ بھی سب جانتے ہیں کہ وہ ملک کس کے بلبوتے پہ چل رہا ہے. وہ خود کوئی اس وہ خود اپنے پیروں پہ کھڑا نہیں ہے, کوئی اور ہیں جو ان کو سپورٹ کر رہے ہیں تب وہ آج کھڑے ہیں, کسی اور کے مرہون منت ہے, کسی اور کے آگے وہ گھٹنے ٹیکتے ہیں تو تب وہاں سے ان کو مدد ملتی ہے, ورنہ وہ تو کھڑے ہونے کے بھی قابل نہیں. اور یہ بھی دیر نہیں ہے, یہ بھی پیشین گوئی تھی آپ صلی اللہ علیہ وسلم کی, پر قیامت کے قریب ایسا ہوگا یہ ایک جگہ پہ آ کے اس طرح سے جمع ہو جائیں گے, کیونکہ یہاں پہ عیسیٰ علیہ السلام نے آنا ہے اور ان کا مقابلہ کرنا ہے, ان کو ختم کرنا ہے. تو اس کے لیے ساری دنیا میں اگر ہوں گے تو پھر تو نہیں, ایک جگہ پہ ان کو لایا جا رہا ہے, جمع کیا جا رہا ہے ان کی شامت کے لیے. تو یہ ان ربک لسریع العقاب, بے شک تیرا رب البتہ جلد سزا دینے والا ہے. اللہ اکبر, تو اس کی سزا کو آواز نہ دو اپنی نافرمانیوں کی وجہ سے, اپنے آپ کو اس کے عذاب کا مستحق نہ بناؤ. اللہ کی رحمت بھی بہت قریب ہے لیکن اس کا سزا بھی بہت جلد آ جاتی ہے, انہو لغفور رحیم, اور جو کوئی باز آ جائے توبہ کر لے اللہ کا غلام بن جائے تو پھر اللہ تعالیٰ بخشنے والا بھی رحم کرنے والا بھی. اور دوسری سزا کی اب یہاں پہ بات ہے, پہلی سزا کیا ہے ان کے لیے دنیا میں, قیامت تک کے لیے ان کے اوپر کوئی اثر مسلط رہے گا. دوسری سزا کیا ہے ان کے لیے, ان کو تو ہٹلر نے اللہ تعالیٰ معاف فرمائے, اللہ معاف فرمائے, کبھی آپ پڑھ کے دیکھیں ہولوکاسٹ کے سارے واقعات تو رونگٹے کھڑے ہو جاتے ہیں. یعنی ان کو گیس چیمبرز میں ڈال دیا گیا تھا, ان کو استغفر اللہ ربی, ان کو ایسے کیمیکلز کے اندر ڈال کے ان کو ڈیزالو کر کے ان کی کھاد بنا کے کھیتوں میں ڈال دی گئی. آپ سوچ سکتے ہیں کہ ایک وہ امت جس کا قرآن میں ہے کہ یہ فضیلت والی امت, یہ فضیلت والے لوگ, ان کو جہان والوں کے ساتھ, ان کا یہ حال ہو دنیا, کوئی وجہ ہی ہوتی ہے نا, ہم کیوں نہیں اس بات کو سمجھتے. جب بھی میرے ہاتھ اٹھتے ہیں کہ اللہ امت مسلمہ پہ رحم فرما تو مجھے شرم آتی ہے, جواب مجھے خود ہی مل جاتا ہے, کیسے اللہ کا رحم آئے گا, تمہارے کام دیکھو کیا ہے, دعا تو یہ کرتے ہو تو تمہارے کام کیا ہے, تمہیں کیا اللہ نے منصب دیا, جتنا بڑا عہدہ ہوتا ہے اتنی بڑی ذمہ داری ہوتی ہے, تمہیں ذمہ داری کا احساس نہیں, تم الٹ چل رہے ہو, تم دنیا میں وہ کام کر رہے ہو وہ تو کافر نہیں کرتے جو آج تم کام کر رہے ہیں, تمہارا تو ذلت ہی آنی, تم نے تو ذلت کو آواز دی ہوئی ہے, اللہ کے عذاب کو آواز دی ہوئی. تو پہلی سزا ان کے لیے یہ, دوسری سزا وَقَطَعْنَاهُمْ فِي الْأَرْضِ أُمَمًا, اور عموماً ان کے لیے اللہ تعالیٰ نے کیا کیا, ہم نے ٹکڑے ٹکڑے کر دیا ان کو زمین میں جماعتوں کی شکل میں, ان کے گروپس بنا دی, یعنی ان کو دنیا میں سکیٹر کر دیا. عذاب کی یہ بھی ایک شکل ہوتی ہے کہ ٹکڑوں میں بٹ جائے کوئی امت, اتفاق اتحاد ان کا ختم ہو جائے, بالکل وہ گروپ گروپ ہو جائے, آپس میں نفرتیں, آپس میں یہ, اور یہ تو واقعی جب ان کو بڑی شامت ان کی آئی تھی تو یہ پوری دنیا میں سکیٹر ہو گئے, پھیل گئے, کوئی کہیں ہے کوئی کہیں ہے, اسی لیے تو آج اسرائیل میں وہ کہتے ہیں آ جاؤ یہاں پہ کیونکہ ہم تمہیں سٹیزن شپ بھی دیں گے سارا کچھ کریں گے, تم ادھر آ کے بسو, اس لیے وہ سوچتے ہیں کبھی ووٹنگ ہوگی تو ہمارے تو یہودی اتنے ہیں ہی نہیں, دنیا جہان سے اکٹھے کر رہے ہیں اپنے یہودیوں کو کہ آ جاؤ یہاں پہ تاکہ ہماری پاپولیشن اتنی ہو, کل کو کوئی ووٹ پڑیں گے تو پتا چلے کہ ہمارا یہ رائٹ ہے یہاں پہ رہنے کا, گورنمنٹ آف فلسطینی جیت جائیں گے, اسی لیے وہ وہاں پہ کہتے ہیں بچے زیادہ پیدا کرو اگر ہماری آبادی بڑھے. تو یہ تو ایک جگہ پہ ہے ہی نہیں, یہ تو ابھی ان کو ایک چھوٹی سی اسٹیٹ ملی ہے, ورنہ یہ اتنے مالدار ہونے کے باوجود آپ سوچیں دنیا میں ان کا کوئی ملک ہی نہیں تھا, یہ جہاں پہ ہوتے تھے نکالے جاتے تھے, ان کو مار پڑتی تھی. تو یہ بھی ایک عذاب ہوتا ہے کہ کسی کی اجتماعی قوت ہی نہ رہے اور وہ بس بکھرے ہوئے ہوں کہ کوئی کسی جگہ ہے کوئی کسی جگہ ہے کوئی کہیں ہے. اللہ تعالیٰ نے فرمایا منہم الصالحون ومنہم دون ذلک, دیکھیں ان میں سے کچھ نیک بھی ہیں. دیکھیں اللہ تعالیٰ کے کا کتنا بڑا انصاف ہے, وہ کتنا انصاف کرنے والا ہے کہ جب کسی قوم کے اندر کوئی اچھے ہوتے ہیں, چاہے وہ تھوڑے سے ہی گروپ تھے تھوڑے سے ہی لوگ ہیں جو ان میں بھی صالح ہیں, لیکن اللہ تعالیٰ ان کو بھی مینشن ضرور کرتے ہیں, ان میں بھی صالح بھی ہیں ومنہم دون ذلک, اور اس کے سوا بھی ہیں, اس کے سوا تو بہت سارے ہیں نا, بہت ساری ہیں, اسی لیے دونا غالی کا کہہ دیا کہ فاسق بھی ہیں فاجر بھی ہیں سازشی بھی ہیں دین سے ہٹے ہوئے بھی ہیں جیسے بھی ہیں, وہ دونا غالی میں سارے جاتے ہیں. وَبَلَوْنَاهُمْ بِالْحَسَنَاتِ وَالسَّيِّئَاتِ, ہم نے آزمایا ان کو اچھے حالات کے ساتھ بھی برے حالات کے ساتھ بھی, یعنی یہ نہیں کہ سارا وقت ان کے اوپر برے حالات ہی ہیں, اللہ تعالیٰ ان کے اوپر اچھے حالات بھی لاتا ہے. اچھے حالات کیسے ہوتے ہیں, دنیا کی بہت فیور ان کو دی گئی, نعمتیں ان کو دی گئی, آسائشیں ان کو دی گئی, مال و دولت ان کو دیا گیا, اچھے حالات آتے ہیں, برے بھی آتے ہیں, کیوں لعلہم یرجعون, شاید کہ وہ لوٹ آئیں, شاید ان کو اب بھی عقل آ جائے کہ جب اچھے حالات آئیں تو اللہ کی شکر گزاری کریں اور اپنے آپ کی اصلاح کریں, اور برے حالات آئیں تو شاید اس وقت ہی اللہ کی طرف رجوع کر لیں. لیکن یہ بعض لوگ نہ اچھے حالات سے کچھ سیکھتے ہیں نہ برے سے, مجھے یقین کریں جب ان کی باتیں پڑھتے ہیں ایسا لگتا ہے کہ امت مسلمہ کی بات ہو رہی ہے. ہمارے پر بھی کئی اچھے حالات بھی ہیں, کئی ملکوں میں آپ دیکھیں کتنے اچھے حالات ہیں, سمجھ لیں دودھ کی نہریں بہ رہی ہیں, اتنا مال ہے اتنا مال و دولت ہے, دنیا کے ہر آسائش, پھر بھی ایمانی حالت کیا ہے وہاں پہ اور کیا ہو رہا ہے سب جانتے ہیں. برے حالات بھی ہیں اس امت کے اوپر اور اس قدر برے ہیں کہ پھر ان کی تو بات ہی نہ پوچھیں جو ہو رہا ہے دنیا میں. اللہ تعالیٰ کہتے ہیں شاید یہ لوٹ آئے, آزمائشیں اس لیے آتی ہیں تاکہ انسان اللہ کی طرح رجوع کر لے, واپس آ جائے. فخلف من بعدهم خلف, تو آئے ان کے بعد ایسے نا خلف, ایسے ان کے بعد وارث. خلف میں نے آپ کو بتایا کون ہوتے ہیں, یعنی ایسے وارث جو کہ نا اہل ہو, جو نالائق ہو. ان کے بعد ایسے وارث آئے, یعنی جو شروع کے لوگ تھے ان میں نیک بھی تھے, برے بھی تھے, صالحون بھی تھے اور دونا ذالک بھی تھے. اس کے بعد ایسے لوگ آئے جو بہت ہی نالائق تھے, اور انہوں نے کیا کیا, آ کے وارث الکتاب, وہ وارث ہوئی کتاب کے. وراثت کیا ہوتی ہے, جب کوئی ایک مر جاتا ہے تو اس کے پیچھے وراثت ہوتی ہے, کوئی دنیا سے چلا جاتا ہے اس کے پیچھے کوئی وارث بنتا ہے اس کا. تو وہ کیا تھے جس کے وارث بنے, کتاب کے. اچھا اب وہ کتاب کے وارث بنے تو وہ کیسے وارث تھے کتاب کے, خلف وارث تھے, نالائق وارث تھے. اور کیا کرتے تھے, یاخذون ارض هذا الادنى, وہ لیتے تھے اس حقیر دنیا کا مال کتاب کے بدلے لیتے تھے. کتاب کے اتنے وہ ناہنجار وارث تھے کہ اس کتاب کی کو بیچ کے اور اس کے اوپر مال لیتے تھے. یہ کیسے ہوتا کتاب کو بیچ کے اس کے اوپر مال لینا, یعنی لوگوں کے لیے من مانے فتوے دے دینا جس سے لوگ خوش ہوں. اب دیکھیں لوگ کس سے خوش ہوتے ہیں, جب آپ ان کے مطلب کی بات بتاتے ہیں تبھی خوش ہوتے ہیں نا. اگر کوئی مثلا حرام کاروبار کر رہا ہے, آپ اس کو کہیں کہ نہیں جی اچھا کوئی بات نہیں ہے, اس کے اندر دیکھیں اتنا تو اس کے اندر گنجائش ہے ہی, اتنا حد تک تو آپ کر ہی سکتے ہیں, نہیں مجبوری کے تحت چونکہ آپ اس ملک میں رہتے ہیں تو اس لیے یہ جائز ہو جاتا ہے یہاں پہ رہ کے اس طرح کرنا, تو آپ وہ تو خوش ہوگا نا اس بات سے, کہ ہاں بھائی اس نے تو میرا مسئلہ سالو کر دیا, بہت بہت اچھا, یہ بہت اچھا حال ہے. اور پھر ایسے ہی لوگوں کو نظرانے بھی ملتے ہیں, ایسے ہی لوگوں کو جابز بھی ملتے ہیں. مسجد بھی ہائر کرے گی تو ایسے ہی لوگوں کو کرے گی جس کے جو زیادہ کوئی کھپنا ڈالے وہاں پہ, کہ یہ نہ ہو کہ لوگ ڈونیشن دینا ہی بند کر دیں, ناراض ہو جائیں گے لوگ, اس لیے ایسے لوگوں کو رکھا جائے جو پھر سب کو خوش رکھ سکے. آج بھی کن عالموں کو لوگ زیادہ پوچھتے ہیں, جو آپ کی ہر بدعت کو بھی کہتے ہیں کہ ہاں ٹھیک ہے یہ بھائی صحیح ہے, یہ بھی صحیح ہے, کوئی ایسی اس میں مسئلہ نہیں ہے, تو وہ بدعتوں کو بھی جائز کر دیں. وہ آپ کی اور جتنی آپ الٹ پلٹ باتیں کریں وہ کہیں گے ہاں نہیں صحیح ہے, آپ پردے کے بارے میں پوچھے تو ہاں ٹھیک ہے بس پردہ اتنی حد تک ٹھیک ہے, جو آپ نے لیا بس سر پہ دوپٹا یہ صحیح ہے بس کافی ہے یہ. اب آپ کو تو خوشی ہی ہوگی کہ ہاں یہ بہت اچھے عالم ہیں, باقی جو ہے نا وہ تو اتنے ایکسٹریم پہ چلے جاتے ہیں نا, یہ والے بہت اچھے, یہ مجھے بڑے پسند ہیں. لوگ خوش کس سے ہوتے ہیں, جو ان کی مرضی کے مطابق ان کی خواہش کے مطابق فتوے دیں, اور پھر لوگ انہیں کو نظرانے بھی دیتے ہیں, انہیں کو دنیا کے فائدے بھی ملتے ہیں, انہیں کو جاب بھی مل جاتی ہیں, انہیں کو پھر لوگ بڑی عزت بھی کرتے ہیں. تو یہ دیکھیں جب دین بزنس بن جائے نا, کہ جابز بھی اسی سے ریلیٹڈ ہیں, امام مسجد ہے وہ تنخواہ دار بنتا ہے, اب وہ کہے گا اگر میں نے کچھ الٹا پلٹا فتویٰ دے دیا مسجد والے تو مجھے نکال باہر کریں گے, وہ تو وہی بات کرے گا جو وہ ایڈمنسٹریشن کرے گی اس کو. اسی طرح اور عالم ہیں جن کی وہ ظاہر ہے جن کے گھر کا خرچہ ہی چلتا ہے لوگوں کے نذرانوں سے, لوگ آتے ہیں کوئی نہ کچھ دے جاتے ہیں, کوئی ان کی چپ کر کے ہاتھ میں پکڑا جاتے ہیں کچھ, تو تب پھر ظاہر ہے دین ایک کاروبار بن گیا نا. جب میری دکان چلے گی اسی طرح کہ آپ میری دکان پہ آئیں گے, تو پھر میں تو یہی چاہوں گی نا میں وہی بات کروں جس سے آپ میری دکان پہ آنے سے کہیں باز نہ آ جائیں, یہ بھی بات کروں جس سے آپ خوش ہوں. تو انہوں نے کیا کیا, جو کتاب کے اندر آیتیں ہوتی تھی اس کو اس طرح مولڈ کر دیتے تھے کہ جس سے لوگ خوش ہو جائیں, لوگوں کو اپنی زندگی نہ بدلنی پڑے, لوگ راضی رہیں بس. تو انہوں نے اس دنیا کے حقیر مال کی خاطر کتاب کو بیچ دیا. یہ ایسے نہ خلف وارث آئے. آج مسلمانوں کا حال کیا ہے, ہاں کیا حال ہے آج, دنیا کا حقیر فائدہ اس کی خاطر ایسے ایسے فتوے دے دیتے ہیں. یعنی حیرت ہوتی ہے بعض فتوے سے سن کے کہ یا اللہ یہ کس نے ان کو فتوا دے دیا, کہتے ہیں مطلب ہم نے وہاں سے فتوا لے لیے, ہم ایسی جگہ پہ وہ فلانے نے یہ کیا دیا. دنیا کی خاطر دین بیچ دینا, دین کچھ کہتا ہے, آیت کچھ کہتی ہے, مگر بس اپنی فائدے کے لیے یا بعض اپنے فرقے کو پروموٹ کرنے کے لیے, لوگوں کو خوش رکھنے کے لیے, تاکہ یہ لوگ بھی تو اسی ہمارے فرقے کے ہیں نا, تو یہ ہماری بات یہ والی میں کہوں گی تو پھر ہی خوش ہوں گے, وہ اپنے فرقے کی بات کریں گے, کوئی اچھی بات نہ کرو جو لوگوں کو پسند نہ آئے. دیکھیں اسی لیے بعض لوگ سلیکٹو سلیبس پڑھاتے ہیں کتاب سے, کہ وہ وہاں وہاں بات کرو بس جو لوگوں کو بس ایکسیپٹیبل ہو سب کو, اگر کچھ زیادہ اس میں یہ یہ چیزیں پڑھا دیں, یہ تو آج کل سارے ہی کرتے ہیں, لوگوں نے کہنا ہے کہ یہ آپ کیا پڑھا رہے ہیں, لوگ تو بھاگ ہی جائیں گے, اس لیے یہ چیزیں چھوڑ دو, یہ چیزیں لوگوں کو نہیں پسند آتی, عورتوں کو کئی احکامات ہیں جو عورتوں کو نہیں پسند آتے, آپ سب کو پتا ہے کون سے, کئی مردوں کو پسند نہیں آتے, ان کو بس ان صورتوں کو ہی چھوڑو, ان صورتوں کو نہیں سلیبس میں ڈالو, لوگ بھاگ جائیں گے. اللہ اکبر, وہ یقولون سیغفر لنا, اور وہ کہتے ہیں ان قریب بخش دیے جائیں گے ہم, یعنی ایک تو یہ کام کرتے ہیں اور اس کے بعد کہتے ہیں اللہ معاف کر دے گا, کیسے کہہ سکتے ہو کہ اللہ معاف کر دے, نہیں کیوں ہمیں نہ معاف کرے گا تو اور کس کو کرے گا, ہم تو کتاب والے لوگ ہیں, ہم تو ایک تو یہ علماء کے بارے میں آپ اس پرسپیکٹو میں دیکھیں کہ جو علماء ہیں وہ وارث ہیں کتاب کے, وہ اس طرح سے مال لیتے ہیں لوگوں سے اس طرح کے فتوے دے کے اور کہتے ہیں بس ہماری تو بخشی ہوگی, ہماری نہ بخشی ہوگی تو اور کس کی ہوگی, اور اللہ تو غفور الرحیم ہے وہ معاف ہی کر دے گا, ہم تو مسلمان ہیں نا, یعنی اتنے بڑے بڑے گناہ کر کے, اور دین کا کام بھی کس لیے کہ پیسہ کمانا, اس میں موٹے وہ اس کو کر کے اور پھر سوچتے ہیں اللہ معاف کر دے, اور اس کے اندر آپ دیکھیں, ہاں آئیے پڑھ کے پھر اس کے بعد بات کرتے ہیں, وہ ان یتیم اراد مثلو ہو یا خود ہو, اور اگر آئے ان کے پاس مال اسی کی مانند وہ لے لیں گے اس کو, ابھی کہہ رہے ہیں نا ہمیں اللہ معاف کر دے گا, لیکن اب دوبارہ ان کو کوئی ایسی آفر دے کہ بھئی اچھا اس کا بتائیں اس کا کیا ہوگا, تو پھر اس کے مطابق فتوا دے دیں گے اور پھر مال جو بٹورنا, یعنی بخشش تو دیکھیں تب ہوتی ہے نا, مغفرت کا مطلب کیا ہوتا ہے, توبہ کا مطلب کیا ہوتا ہے, پلٹانا, پلٹانا اپنے اس گناہ سے, یعنی انسان اس گناہ کو چھوڑ دے تب ہی ہے نا پلٹنا, اب کہتے ہیں ہم بھی اللہ بخش دے گا اور اسی گناہ پہ رہتے ہیں, ابھی بھی ان کو کوئی دے, ابھی بھی ان کے پاس کوئی آئے اسی مال اس کی طرح لے کے جاتے کہ پہلے ان کو آفر کی تھی تو پھر اس کو لے لیں گے, پھر ویسے ہی فتوے دے دیں گے, تو پھر یہ تو کوئی معافی نہ ہوئی, یہ تو کوئی توبہ نہ ہوئی, یعنی کوئی موقع ہاتھ سے جانے نہیں دیتے, اسی گناہ پہ ڈٹے ہوئے ہیں, اور یہ ہر گناہ کے بارے میں ہے, اگر ہم کہیں نا کہ ہم نے بس توبہ کر لی ہے لیکن ہم وہ کرے چلے جا رہے ہیں, اس کو چھوڑا ہی نہیں ہے, تو وہ تو توبہ نہیں ہے. اچھا آج آپ دیکھتے ہیں ہم مسلمانوں کا حال کیا ہے, کتاب کے ہم بھی تو وارث ہیں, ہم کیسے وارث ہیں کتاب کے, کیا ہم خلف وارث ہیں یا خلف وارث ہیں, خلف وارث وہ ہوتے ہیں جو اچھے وارث ہوں, جو لائق وارث ہوں, اور خلف کون سی ہیں جو نالائق ہیں, ہم کیسے وارث ہیں, ہمیں بھی تو کتاب ملی, پچھلوں سے کتاب ہماری طرف آئی, ہم کیا اس کتاب کا حق ادا کرتے ہیں یا ہم نے بھی اس کو تھوڑے دنیا کے حقیر فائدے کے لیے, حقیر فائدے کو ہم لے لیتے ہیں اور اس کتاب کو چھوڑ دیتے ہیں, یہ بتائیں, کیونکہ دیکھیں کتاب کے اچھے وارث بننے کے لیے تو آپ کو بہت ساری دنیا کے حقیر فائدے جو ہیں نا بہت سارے چھوڑنے پڑتے ہیں, بہت سارے شوق گیو اپ کرنے پڑتے ہیں, وہ پیارا ہے آگا لگنا کا عارضی ہے نا چیزیں, تو کتاب کے لیے وقت چاہیے, کتاب کے لیے انسان کو کوئی ایفرٹ چاہیے, کتاب کے لیے انسان کو کچھ چھوڑنا پڑے گا, لیکن آج ہم کیسے وارث ہیں کہ کتاب کی خاطر ہم کچھ بھی چھوڑنا نہیں چاہتے, اگر کسی مرد سے آپ پوچھیں وہ کہتے ہیں لو بھلا ہم نے جاب نہیں کرنی, ہم صبح سے شام تک اپنے خاندان کے لیے روزی کما رہے ہیں, یہی ہماری عبادت ہو گئی, یا ہم نوکری نہ چھوڑ کے بیٹھ جائیں, اللہ بڑا غفور الرحیم ہے, کچھ نہیں ہوتا, عورتوں سے کہیں وہ کہتی ہیں ہمارے تو گھروں کے جھنجٹ ہی ختم نہیں ہوتی, اتنے کام ہیں اتنی ہماری تو دنیا داری, ہماری مہمان نوازیاں, ہماری پلانے, ہمارے بچوں کے کام, اس کا یہ اس کا وہ, تو ہم تو نہیں کر سکتے, कैसे देखे सोचे हम कैसे वारे थे। अब हम थोड़े बहुत आ गए किताब की तरफ, तो अब हम अपने आप को सोच रहे हैं हम तो बड़े अच्छे वारिस हो गए। एक तो बहुत बड़ी मेजोरिटी है जो आती नहीं किताब की तरफ, उन्होंने किताब को बिल्कुल छोड़ दिया। आपको तो बताएं, आपको विरासत में आपके माँ बाप को जमीने जायदादें छोड़े, क्या आपको इस तरह इसको छोड़ देंगे कि जो मर्जी उसके ऊपर होता रहे, कोई कब्जा कर ले, कोई कुछ कर ले, जो मर्जी हो मुझे परवाही नहीं। नहीं, सीने से चिपटा के रखते हैं, नहीं जी हमारी विरासत की, उसके लिए तो लड़ते हैं, ये उससे भी छीन लो, उससे भी छीन लो, उसने क्यों हिस्सा ले लिया, उस मामले में तो हम ऐसे करते हैं। ये विरासत कैसी है कि उसको बिल्कुल छोड़ा होगा, कोई परवाही नहीं। अच्छा अब हमारी बात देखें, जो किताब की तरफ आ, हम दूसरों को तो कह देते हैं वो नहीं आता, वो नहीं आता, देखो जरा, और मैं कितनी अच्छी हूँ कि मैं बड़ी बड़ी अच्छी वारिस हूँ। जो लोग आ गए हैं वो भी अपने आप को चेक करें कि वो कैसे वारिस हैं, कि क्लास में आते हैं, इसको सीखते हैं, इसके बावजूद क्या वाकई इसका हक अदा कर रहे हैं। ऐसा तो नहीं कि जब चाह आए, जब चाह नहीं आए, जब चाह टेस्ट दिया, जब चाह छोड़ के बैठ गए, सबक सुनाया नहीं सुनाया कोई परवाह नहीं है। अटेंडेंस की हद तक तो बहुत शौक है कि अटेंडेंस लगे, लेकिन उसके बाद क्या है, दिमाग कहीं और है, दिल कहीं और है, ख्याल कहीं और है, आयतें गुजरती जा रही है, कोई परवाह नहीं, ये हकदार हो रहा है। या बाज लोग हैं वो सिर्फ उनको तजवीज ही सही करने का शौक होता है, उसके बाद क्या इसमें लिखा हुआ क्या नहीं है उसका कोई कोई ध्यान ही नहीं है कि इसको सीखे। तो जो इसकी तरफ आ भी चुके हैं वो भी कितना हक अदा कर रहे हैं, घर में कभी इसको खोला दोबारा कि देखें, इसको याद करें, इसके ऊपर तवज्जो करें, या हकीर फायदों की खातिर भाग निकलने वाले बन गए। बस लगता है कि बांध बांध के पकड़ पकड़ के इनको रखना पड़ता है, जरा सी कहीं इनको जॉब की ऑफर आ गई, अगर इसी वक्त पे आपको कहा जाए कि जुमे के दिन इस टाइम तक आपको $100 पर आवर मिलेगा, इल्ला माशाल्लाह कोई रह जाएगा, बाकी तो सारे ये करेंगे। मगर क्लास भी कर, ये कुरान बाद में भी सुन सकते, जॉब तो नहीं ना, बाद में इतने पैसे तो नहीं मिलेंगे। हकीर फायदों के लिए दुनिया के हकीर फायदों के लिए इस किताब को छोड़ छोड़ के भागते हैं। आज किसी को जॉब ऑफर ऐसी हो जाती है, किसी को काम कोई ऐसा मिल जाता है, कितने लोगों के जो बैठेंगे फिर भी कहेंगे नहीं जी हमने नहीं आना। और आज तक हम तो देखें कैसे नाखल्फ लोग हैं, कि जहां हकीर दुनिया का फायदा देखा, किताब की तरफ आने के बावजूद आज तक ये हाल है, जहां फायदा देखा वहां भाग जाते हैं किताब छोड़ के, जहां फायदा देखा। बहुत सारे लोग हैं क्लास में भी हैं जो कि जिनको जॉब ऑफर्स हुई वो चलेगा, क्लास तो बाद में आया, नहीं नहीं हम लिसनर बन जाते हैं, अभी लिसनर बनेंगे फिर उसके बाद लिसनर से भी खत्म, फिर कहते हैं अभी वीकेंडली तो मिलता है, जो फरागत होती है उसमें 100 और काम है, क्या अब हम इसको सुनने बैठ गए, छोड़ छाड़ दिया। हम कैसे वारिस हैं इसके काम। आज तक कुछ लोग सोच रहे हैं हाँ ये सीखें कि नहीं सीखें, अभी तक उनको यही नहीं समझ आ रही कि स्टूडेंट बने भी इस किताब के कि नहीं बने। इतनी जिंदगी गुजर गई, जिंदगी के 30-40 साल तो 20-30 साल तो सभी गुजार चुके होंगे, अभी भी सोचना पड़ रहा है जब आधी उम्र गुजर चुकी है कि इसको वक्त देना भी है या नहीं। क्या हम बिस्तरे मर्ग पे ये सोचेंगे कि हाँ अब मुझे सीखने का वक्त मिल गया, अब मैं इसका हक अदा करूंगी। अगर अब वक्त नहीं है तो कब आएगा वो वक्त। सहाबा तो 40 साल से हो जाते थे तो काम कारोबार से ध्यान हटा के अल्लाह की तरफ कर लेते, कि अब तो जाने का वक्त है बस। हमारा हाल ये है कि बूढ़े भी हो जाते हैं, कब्र में पैर लटका है फिर भी ये सोचते नहीं, अब पोतों नवासों के काम है, अब उनके काम है, और अभी तो हमारे पास वक्त नहीं है। और अल्लाह बड़ा गफूर रहीम है, कर ही लेंगे, बहुत टाइम पड़ा अभी, बस क्या करें, यहाँ की लाइफ ही ऐसी है, बस टाइम मिलता ही नहीं। यहाँ की लाइफ भी ऐसी है, पाकिस्तान आप चले जाएं, वहां पे भी लोग यही रोना रोते हैं कि हमारे वक्त ही नहीं है, वक्त ही नहीं। वक्त फिर किसके पास है, लगता है सिर्फ मुर्दों के पास वक्त है, उसकी किताब जिंदों के पास तो बिल्कुल वक्त नहीं है कि वो इस किताब के बारे में। उन्होंने इसीलिए इस किताब का काम उन लोगों के हाथों में दे दिया, बेचारे जो बिल्कुल गरीब हो, जिसके पास दो वक्त रोटी ना हो खाने के लिए, वो अपने बच्चे को भेज देता है जाओ मदरसे में बेटा पढ़ लो, ताकि तुम्हें चार पैसे तो आ जाएंगे घर में, और कुछ भी नहीं काम कारोबार होता हुआ तो कहीं से हलवे या कुछ तो आ जाएंगे, उनके हाथों में हमने दीन दे दिए, और इसको बस मुर्दों की किताब बना दी है, मुर्दों को पढ़ पढ़ के बख्शो। वारिसों की यहाँ पे बात हो रही थी, किताब के वारिस, वो कैसे ना हजार वारिस थे। तो हम भी इस आईने में देखें कि हम कैसे वारिस हैं, किताब का हम हक कितना अदा कर रहे हैं। और ये तो विरासत वो है जो हमारे नबी की विरासत है, वहां से चलती आ रही है और अब हम तक पहुंची है। नबी विरासत के अंदर जमीने जायदादे नहीं छोड़ते। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की विरासत क्या है? ये कुरान है, ये दीन है, इसका इल्म है। और हम इस विरासत को छोड़ के कभी अपने माँ बाप की विरासत को भी किसी ने इस तरह छोड़ा? जमीने जायदादों की विरासत को इस तरह किसी ने छोड़ा जिस तरह हमने इसको छोड़ा हुआ? और अभी हम सोचते हैं कि नहीं, हम तो बहुत हक अदा करें, तो हम इसको चूम चूम के रखते। चूम चूम के रखना नहीं होता इसका हक अदा करना। कभी सोचते हैं क्या मैंने इसके लिए, इस किताब के लिए जिसकी मैं वारिस हूं, अपनी जिंदगी के कीमती साल लगाए, अपना नींद कुर्बान की, कभी अपना आराम कुर्बान किया, कभी अपना कोई शौक कुर्बान किया? काश ऐसे लोग आ जाए जैसे दुनिया के लिए लोग भागते हैं, काश ऐसे लोग कुरान के लिए कोई पैदा हो जाए जो कुरान के लिए इस तरह मेहनतें करने वाले हों, इस तरह इसके लिए भागने वाले हों। लोग डॉक्टरी के लिए कितने साल लगाते हैं और दिन रात कितना पढ़ते हैं। मुझे किसी के बारे में पता चला कि अपने उसके बच्चे हैं और उसके हस्बैंड ने कहा कि नहीं तुम जाकर डॉक्टर बनो, और वो डॉक्टरी के लिए उसको भेज दिया पता नहीं किस जगह पे जहाँ पे वो जाके डॉक्टर बन रही है, और बच्चे शोहर संभालता है। इतनी बड़ी कुर्बानी, हर दीन के लिए, इस किताब के लिए कोई कुर्बानी करने वाला है? कोई नहीं है। हर एक के पास एक्सक्यूजेस की एक लिस्ट है, जो थोड़ा भी कर रहे हैं ना उसके साथ से, नहीं हम इससे ज्यादा तो नहीं कर सकते, इतना भी कर रहे हैं ना, बहुत बड़ा एहसान है हमारा। यानी एहसान समझते हैं कि ये हम पढ़ रहे हैं ना, ये एहसान है हमारा आपके ऊपर, ये हम ये पढ़ रहे हैं। अगर कोई काम करता है तो वो भी ये सोचता है ये एहसान है हमारा कि हमने ये काम किया। ये हमारा रवैया, क्या हम वाकई फिर अच्छे वारिस हैं? पिछली कौमें भी इसीलिए उनका यह हाल हुआ था कि वो किताब के नाखल्फ वारिस थे। किताब लेते भी थे तो दुनिया के फायदे के लिए। आज भी अगर किताब कोई लोग लेते हैं तो इसलिए, अगर लोग हमारी बस तारीफें करें, लोग हमारे आगे पीछे हो जाएं, बस लोग ऐसे हो जाए और ये चाहते, ये तो नाखल्फ वारिस हुए। और अगर जो हमारे जिन्होंने कहीं पकड़ ही लिया किताब को, तो वो भी जैसे जादू टूने अमलिया तावीज बना बना के लोगों को दे रहे हैं, बस इसके काम के लिए बस रह गए, उससे अगर वो नजराने वसूल करते हैं। समझ तो है नहीं ना वो कैसे नाखल वाले, हमने तो उनके हाथों में देखी ना किताब। क्योंकि जो पढ़े लिखे लोग थे, जिनके दिमाग खुले हुए थे, जो खाते पीते लोग थे, वो तो कहते हैं कि हमारे और मसले इतने, हमें क्या जरूरत है कि हम किताब को करें, ये किताब लो इन लोगों के लिए, ये इसका काम करें, जो बिल्कुल किसी ना काबिल रह जाए वो उसको दे दो ये किताब। किसी के बच्चा कोई कमजोर जहन का हो, स्कूल में ना चल रहा हो, तो कहते हैं हम इसको हाफिज बना दो या कुछ और बना दो, इसको मदरसे में दाखिल कर दो, वहां तो चल ही जाएगा। ये हालात है हमारे। फिर कहते हैं हम कि हमारे पास अल्लाह की रहमतें बरसे, उसके ऊपर हम ये सोचते हैं, हम सब सोचते हैं कि बस हमारी बख्शिश है। लम युखद अलैहिम मीसाकुल किताब, क्या नहीं लिया गया इनसे पक्का है इस किताब में, अल्लाह यकूलू अल्लाह इल्लल हक, कि अल्लाह के ऊपर वो कोई बात ना करना मगर हक। तुम अल्लाह के नाम के ऊपर दूसरी दूसरी बातें कह रहे हो, इधर उधर की, यानी आखिर दुनिया के फायदे ले रहे हो और फतवे दूसरे दे रहे हो। हक बात करो अल्लाह के ऊपर, अल्लाह का पैगाम भी हक के साथ पहुंचाओ, जैसा अल्लाह ताला ने यानी फरमाया वैसे ही बात करो। ये नहीं कि अपने फिरके को प्रमोट करने के लिए आयतों को भी ट्विस्ट कर दिया, या अगर इस वक्त मैं चाहती हूँ कि इस तरह से कोई मेरी इस वक्त कोई गर्ज है, आपसे डोनेशन चाहिए या आपसे कोई और चीज चाहिए, तो उस तरह से हर आयत में से वही माना निकाल लिया कि ऐसे नहीं आप कर सकते। हक बात करो, जो सच बात है, अल्लाह का पैगाम भी पहुंचाओ तो हक के साथ पहुंचाओ। वो कैसे पहुंचाते थे? अपनी गर्ज, जिसमें अपना फायदा नजर आ रहा है ना, बस वो डाल देना हर चीज के अंदर। वह दरसू माफी ही, और उन्होंने पढ़ा जो इसमें है, यानी ये किताब खुद पढ़ चुके थे, फिर भी उन्होंने अल्लाह के ऊपर नाहक बातें की। एक तो ये माना हुआ दरासू का पढ़ने का माना, उन्होंने पढ़ा हुआ है फिर भी ये ऐसे करते हैं, और दूसरा माना क्या, मिटा देने का, यानी किताब को मिटा दिया उन्होंने, जब अमल ही नहीं किया तो मिटाना ही हो गया ना। جھوٹی باتیں جب اللہ کی طرف منسوخ کر دی تو مٹانا ہی ہو گیا، اتار کے اصل پیغام کو تو مٹا ہی دیا. اور دار الآخرت خیر للذین یتقون، اور آخرت کا گھر وہ کوئی نسلی اجارہ داری نہیں ہے، وہ وراثت نہیں ہے کہ ماں باپ کو ملی تو اس کے بعد بچوں کو مل جائے گی، نہیں. آخرت کا گھر کسی کی وراثت نہیں ہے، وہ تو بہتر ہے ان کے لیے جو تقوی اختیار کریں. یعنی آخرت کا گھر اللہ سے ڈر کے رہنے والوں کو، سنبھل سنبھل کے زندگی گزارنے والوں کے لیے، اور وہ ان کے لیے جو اپنی مرضی کی زندگی گزارے آتا ہے اللہ تو بڑا غفور الرحیم ہے اور بس اس نے معاف کر دینا، ان کے لیے آخرت کا گھر نہیں، ان کے لیے آخرت گھر اچھا نہیں ہے. آخرت کا گھر تو سب کے لیے ہے، اور آخرت کا گھر اچھا کن کے لیے، اچھا والا گھر کون سا ہے؟ جنت. وہ ان کے لیے جو تقوی کرتے ہیں. اور برا والا گھر آخرت کا کن کے لیے؟ جو دنیا میں من مانیاں کر کے چلے جائیں. اللہ اکبر. اصل تاخرون، پھر تم عقل سے کام نہیں لیتے. اتنی اللہ تعالیٰ مثالیں بیان کرتے ہیں، اتنی اللہ تعالیٰ طرح طرح سے سمجھاتے ہیں، کتنی عقل نہیں آتی.